खासमा एउटै टपिक्सको वचन तिनवटा बनाएर तपाईँलाई बाँडिराखेको छु, ताकि तपाईँले राम्रोसँग बुझ्न सकोस् भन्ने मेरो विचार छ। हामी स्लाइडमा जान्छौँ। सो आज मैले तपाईँलाई भन्नुपर्ने कुरा के हुन् भन्ने कुरामा तपाईँलाई यो कुराबाट सुरु गर्छु। स्पिकर भ्यू देखिन्छ। हुन्छ, यहाँबाट हामी सुरु गर्छौँ। वास्तवमा कलसीको पुस्तक लेख्दै गर्दाखेरि पाउल झेलखानमा थिए, अनि इपाफ्रास ले चाहिँ कलसीमा, मेकेडोनियामा, अर्को एउटा ठाउँमा पनि तिनवटा चर्च सुरु गरेको छ, होइन? अनि कलसीको मण्डलीको विश्वासीहरूको बारेमा इपाफ्रासले चाहिँ पावललाई सुनाउँछन्। त्यसपछि कलसीको विश्वासीहरूलाई कहिले देखा पनि छैन, भेट्या पनि छैन, तर इपाफ्रासको रिपोर्ट परमेश्वरको आत्माद्वारा पावलले सुन्छन्। कसले फोन गर्यो मलाई? जे भयो, अनि त्यसपछि पावलले कलसीको विश्वासीहरूलाई जुन कुरा लेख्दैछन् अनि त्यो कुराको बारेमा पावलले परमेश्वरबाट कलसीका विश्वासीहरूको निम्ति के होस् भनेर चाहना गरेका छन् त त्यो कुरो हामी हेरिराखेका छौँ यहाँनिर। पावलको प्रार्थना के थियो उनीहरूको निम्ति? अनि तपाईँलाई मैले भन्न चाहन्छु, पहिलो कुरा चाहिँ यहाँनिर यो यति भन्दाखेरि यो मेरो विचारमा तपाईँलाई मैले पढ्नु राम्रो हुन्छ होला। यो चाहिँ पहिलो कलसीको एक अध्यायको कति पद भनेदेखि 7:20 6 पददेखि तपाईँलाई म पहिला पढ्छु। यो सुसमाचार तिमीहरू कहाँ आएको छ र साँच्चै सारा संसारमा फलदायी भई बढिरहेछ। सत्यतामा परमेश्वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो सुसमाचारले तिमीहरूको बिचमा पनि त्यसरी नै काम गरिरहेको छ। यहाँ के भनेको छ? सुसमाचार तिमीले सुने दिनदेखि नै सुसमाचारले तिमीहरूको जीवनमा काम गरिराखेको छ। त्यो कामले चाहिँ तिनीहरू के भयो त फल फलायो, फल फलिराखेको छ। कुनै पनि विश्वासीले सुसमाचार सुनेपछि यदि त्यसलाई जवाफ दियो भनेपछि रेस्पोन्स हुन्छ अङ्ग्रेजीमा, त्यसलाई ग्रहण गर्यो, होइन? हाम्रो नेपालीमा चाहिँ सुसमाचार त धेरैले सुन्छ तर ग्रहण गर्ने कुरा चाहिँ भयो भनेपछि त्यसलाई विश्वास गर्यो। विश्वासको कुरा गर्दै गर्दाखेरि चाहिँ खालि सहमति हुने कुरा विश्वास होइन, खालि सुनेर बुझ्ने मात्रै विश्वास होइन, विश्वास चाहिँ एक्सनले मात्रै विश्वास हुन्छ। याकुब पढ्नुहोस्, प्रष्टसँग भनेको छ, काम बिना चाहिँ विश्वास मरेको हुन्छ। त्यस कारणले त्यो कुरो चाहिँ यहाँनिर पहिलो कुरा उनले 6 पदमा भनेका छन्। 7 जुन कुरा तिमीहरूले हाम्रो प्रिय सङ्गी दास इपाफ्रासबाट सुन्यौ, तिनी हाम्रा पक्षमा ख्रिस्टका एक विश्वासी सेवक हुन्। त्यस कारण यहाँनिर दोस्रो पोइन्ट पावलले के भन्दैछ, ती व्यक्तिहरूले चाहिँ इपाफ्रास प्रिय सङ्गी, त्यसैले यो बाइबलका पदहरू, त्यो खण्डहरू, त्यो प त्यो शब्दहरू पढ्दै जाँदा कति कुरा देखिन्छ, पावलले इपाफ्रास जसलाई सुसमाचार सुनाएर एफिससमा 2.5 वर्ष हल अफ टिरानस भन्ने ठाउँमा प्रचार गर्थे, त्यो बेलामा सायद इपाफ्रास विश्वासी भएर येसुको चेला भयो। अब यहाँनिर पावल जस्तो प्रेरित यति यति धेरै परमेश्वरले चलाउनु भएको शक्तिशाली व्यक्तिले इपाफ्रासलाई के भन्छ, जुन कुरा हाम्रा प्रिय सङ्गी दास, प्रिय हाम्रो प्रिय के भन्यो, गयो बिजुल गयो, तपाईँले सुन्नुहुन्छ है, अब हाम्रो ब्याकी पनि आउँछ, ए हुन्छ एनिवे सो देख्नुभयो आजको मेरो विषय अर्कै छ, तर तपाईँलाई मैले अलिकति त्यो पिक्चर दिएँ किनभने तिन हप्तादेखि तपाईँ बिर्सिसक्नुहुन्छ, तर यहाँनिर एउटा कुरा पावललाई छोएको कुरा चाहिँ यहाँ के छ भनेदेखि 8 पदमा तिनले पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा हामीलाई बताएका छन्। त्यसैले इपाफ्रासले सुनाएको सुसमाचारको फल चाहिँ के थियो, कलसीका विश्वासीहरूको बिचमा पवित्र आत्माको प्रेम। त्यसैले यो कुरा तपाईँहरू मेरो सम्झनामा हुनुपर्छ, यो सुन्ने कुरा होइन कि यो एक एकजनाको आफ्नो जिम्मेवारीमा आफ्नो जीवनमा पवित्र निष्पक्ष प्रेम हो। त्यसैले बाइबलमा दुईटा सबभन्दा महत्त्वपूर्ण आज्ञा यशुप्रभुले दिनुभएको पहिलो आज्ञा चाहिँ त परमेश्वरलाई प्रेम गर्ने सम्पूर्ण हृदयले। जब कुनै व्यक्तिले परमेश्वरलाई सम्पूर्ण हृदयले प्रेम गर्छ मतलब के हुन्छ, प्रमाण के हो, उसले अरू कुरालाई प्रेम गर्दैन त्यस्तै काम, त्यसको मतलब के हो, संसारिक कुरा त्याग्छ, स्वार्थी कुरा त्याग्छ। जसले परमेश्वरलाई सम्पूर्ण हृदयले प्रेम गर्छ उसको एउटा मकसद हुन्छ परमेश्वरलाई प्रसन्न तुलाउने, जुन कुराले परमेश्वर प्रसन्न हुन्छ उसको जीवनमा त्यो कुरो सबै त्यागिन्छ, बुझ्नुहुन्छ। अब यो कुराले तपाईँहरू मेरो जीवनमा बिहान उठ्दाखेरिदेखि नै त्यो हृदयमा त्यसले काम गर्नुपर्छ, त्यो सबै गर्ने कसको लाग्छ, हामी हरेक व्यक्ति परमेश्वरमा जवाब दिन्छौँ, आफ्नो जीवन आफैले जिउने, पास्टरले सुनाउँछ, प्रचार गर्छ, अरू अगुवाहरूले पनि साथ दिन्छ, सम्झाउँछ, डाक्छ, के गर्छ, तर जुन व्यक्तिले जिम्मा त्यसको जवाबदेही गर्छ, त्यसको जवाब दिन्छ, ग्रहण गर्छ, उसको जिम्मा हुन्छ। त्यस कारण यो कुरो तपाईँलाई म भन्न चाहन्थेँ। अनि यहाँनिर 3 पोइन्ट, कलसीका विश्वासीहरूलाई, अब अलरेडी कलसीको विश्वासीहरू के थिए त्योभन्दा अलिक अगाडि गयो भने एकले अर्कालाई प्रेम गरेको कुरा तपाईँले 3-4 पदतिर पनि पाउनु हुँदैन। त्यसै तपाईँले कलसीको पहिलो अध्यायमै सुरुमा यो सबै कुरा पाउनुहुन्छ, त्यसपछि एक चाहिँ के हुन्छ, उनीहरू त सुरु मात्रै गरेको छ, त्यस कारणले त्यहाँनिर के भयो त, कलसीका विश्वासीहरू एकअर्कामा प्रेम गरेर सुसमाचारमा विश्वास गरेर परमेश्वरीय पवित्र आत्माको फलहरू फलाउँदै गर्दै गर्दा पावलले तिनीहरूको जीवनमा चाहिने अझै कुराहरू छन् भनेर यो प्रार्थना गरिरहेको छ। कतिजना विश्वासीहरू के हुन्छ, सुसमाचार पढ्यो, विश्वास गर्यो, घरमा एउटा बाइबल राख्यो, एकचोटि सर पढ्यो, कहिले भनेको छ आई नो मलाई थाहा छ, अनि कतिचोटि मान्छेले प्रचार गर्दै गर्दाखेरि तपाईँले त कतिचोटि सुने तपाईँलाई ध्यान पनि जाँदैन, तर परमेश्वरको वचनको बारेमा त्यस्तो सोच गलत हुन्छ। एउटै कुरो तपाईँले जतिचोटि सुन्नुहुन्छ अझै परमेश्वर त्यहाँबाट बोल्न सक्नुहुन्छ, त्यसै त्यो कुरो हामीले जहिले पनि सोच्याउनुपर्छ। त्यसैले यो विश्वासीहरूको लागि वास्तवमा हुनुपर्ने कुरा के परमेश्वरले चाहनुभएको, उनीहरू कसरी परमेश्वरमा, त्यही कुरो म तपाईँलाई पढ्न चाहन्छु। 3 पोइन्ट, कलसीको विश्वासीहरूको लागि आत्मिकी ज्ञान भनेको चाहिँ विजडम, बुद्धि पहिलो कुरा, त्यो बुद्धि चाहिँ केवल परमेश्वरको वचनको ज्ञानबाट आउँछ, परमेश्वरबाट आउने बुद्धि, संसारिक ज्ञान होइन। तपाईँ र म भित्र पनि ज्ञान छ, तपाईँले मलाई भन्नुभयो भने म कहिल्यै पनि अर्कालाई मान्दिनँ सोचको बारेमा, म जुन कुरा मेरो आफ्नै विचार छ, कहिलेकाहीँ घमण्डी जस्तो पनि हुन्थ्यो, तर हामीले त्यसो गर्नु हुँदैन, हामीले सुन्नुपर्छ, परमेश्वरको ज्ञान खोज्नुपर्छ, आफ्नो ज्ञानलाई त्यसै राखेर परमेश्वरको ज्ञानको कुरा लिनुपर्छ, किनभने त्यो बुद्धि जो परमेश्वरबाट आउँछ उहाँले मात्रै प्रकट गर्नुहुन्छ, त्यसले मात्रै हामीलाई सही ठाउँ पुऱ्याउँछ। त्यसले कलसीको विश्वासीहरूलाई पहिलो कुरा परमेश्वरको बुद्धि, त्यसले के गर्छ, परमेश्वरको इच्छा थाहा दिलाउँछ, परमेश्वरले हामीबाट के चाहनुहुन्छ थाहा हुन्छ, अनि त्यो परमेश्वरको बुद्धि विजडम परमेश्वरले दिनुहुन्छ होइन। त्यो पहिलो कुरा चाहिँ कलसीका विश्वासीहरूको लागि। दोस्रो कुरा चाहिँ यहाँ के छ, व्यावहारिक आज्ञा पालन भनेको चाहिँ दैनिक जीवनका सम्पूर्ण व्यावहारिक कुराहरूमा, प्र्याक्टिकल कुराहरूमा, जे जे हामी गर्छौँ सबै कुराहरूमा परमेश्वरको वचन अनुसार आज्ञाकारी होस्, दोस्रो पोइन्ट। अनि अब यो पहिलो चाहिँ बुद्धि परमेश्वरको इच्छा बुझ्ने कुरा भयो, दोस्रो चाहिँ आज्ञा पालन। यो दुइटै कुरा सँगसँगै जान्छ। जबसम्म यो दुईटा कुरा हुँदैन, परमेश्वरको वचनको ज्ञान अथवा बुद्धि र त्यसको पालन आज्ञा पालन, त्यसलाई पूर्ण रूपमा जीवनमा लगाउने कुरा, त्यसपछि मात्रै यो तेस्रो कुरा आउँछ। त्यो चाहिँ आज हामी हेर्छौँ। त्यो तेस्रो कुरा चाहिँ उनले कलसीको असल नैतिक जीवनको निम्ति, कलसीहरूको नैतिक जीवन, अनि के भन्छ त्यो मोरल एक्सेलेन्सी भन्छ अङ्ग्रेजीमा, भनेपछि सर्वोच्चता, यो चरित्रको सर्वोच्चता, हाम्रो व्यवहार स्वभाव हुन्छ नि मान्छेहरूले, त्यो मान्छे असल छ भने तपाईँले के बुझ्नुहुन्छ? त्यो मान्छे चाहिँ छट्टु छ भने के बुझ्नुहुन्छ? त्यो चरित्र हो नि। तपाईँले कोही छट्टु मान्छे चिनिया छ? थाहा छ, जो मान्छेले कसैलाई व्यक्तिगत नलागोस्, मसँग होसियारी हुनुहोस् भन्नु खोजेँ मैले, जो मान्छेले मलाई एउटा कुरा भन्छ नि त्यो दोस्रो चोटि गर्दैन नि, त्यो मेरो लागि छट्टु हो। उसले भ्याएन भने मलाई खबर गर्नु पर्यो किन भ्याएन। जब उसले भन्छ, सहमति हुन्छ, अनि उसले त्यसलाई वास्तै गरेन भने त्यो मान्छे चाहिँ छट्टु नै हो। म त्यसलाई छट्टु भन्छु, फटा भन्छु। क्या मैले पनि गरे, मेरो अमेरिकामा हुँदा सबभन्दा ठुलो गल्ती केमा हुन्छ थाहा छ? मान्छेहरूसँग गफ गर्दै गयो फोनमा, हामी त्यहाँनिर टाइम सिर्दैछ, ए म एक दिन फोन गर्छु, बुसुक्कै बिर्सिन्छ। मेरो इन्टेन्सन भन्छ नि, इन्टेन्सन थाहा छ, एटिच्युड होइन, मेरो चाहना त्यस्तो होइन, मेरो नियत होइन, त बिर्सिहाल्छ होइन। त्यसरी आजकल मैले के गरेको छु भने, त्यो भन्नेभन्दा अगाडि श्रीमती नजिकै छ भने चिमार्छ मलाई होइन, किन उसलाई थाहा छ नि मैले त्यो गर्न सक्थेँ। मैले उसले चिमाटेको याद गर्छु क्या, त्यसपछि मैले ए म विचार गरेर गर्छु, मैले अलिक सुधार्छु कहिले, बुझ्नुहुन्छ? मैले के भनेको, जीवन चारित्रिक जीवन कस्तो छ, परमेश्वरलाई यसको अर्थ छ, परमेश्वर यसको बारेमा वास्ता गर्नुहुन्छ। यो धेरै महत्त्वपूर्ण कुरो, ख्याल ख्याल छैन। तपाईँ म परमेश्वरमा जिउँछौँ भने यसो प्रभुले चाहिँ के भन्नु, तिम्रो चाहिँ हो होइन चाहिँ होइन केही न। त्यसमा परमेश्वरले तपाईँ र मलाई असल चरित्रको येशु ख्रिस्ट जस्तै बनाउनलाई चुन्नु भएको। अनि बाइबलमा के भन्छ, एफिसी 1 4 के भनेछ, संसारको उत्पत्ति भन्दा पहिला पवित्र र निष्कलङ्क हुनु परमेश्वरको सामु हामीलाई नियुक्त गर्नुभयो। अनि म घरिघरि रोमी 8:29 भन्ने गर्छु, त्यहाँ चाहिँ के छ भने येशु ख्रिस्टको, अब त्यो नेपाली भाषामा चाहिँ पुत्र समान भन्छ, त्यो खासै हुँदैन। अङ्ग्रेजीमा भन्यो भनेदेखि चाहिँ हामी चाहिँ येशूको जस्तै स्वभावमा ट्रान्सफर्म, परिवर्तन बदलिन्छौँ। पावलले चाहिँ ख्रिस्टको रूपमा तिमीहरू नबनोचेल भन्ने त्यही शब्द छ। त्यसले तपाईँ र मलाई यो उद्देश्यले परमेश्वरले छान्नुहुन्छ। अनि तपाईँ संसारमा हुनुहुन्छ, यी विद्यार्थीहरू पढ्दैछ हाम्रो, के अरे उसिन नानी, ऊ सानोमा पहिलोचोटि भेटेको मलाई याद छ, आइ एम प्राउड अफ हर होइन, अहिलेसम्म असल मान्छे छ, त्यो पनि थाहा छ मलाई। अहिले कहाँ पढ्न जान लागेको, जर्मनी, वा गुड मर्गन, त्यो चाहिँ गुड मर्निङ भन्ने एक दुईवटा शब्द आउँछ मेरो एउटा साथी त्यो जर्मन। एनिवे सी, परमेश्वरले ओसिनलाई त्यो रोमी 8:29 अनुसार संसारलाई नबनाउँदाखेरि चिन्नु भयो, त्यहाँ चिन्नु भयो भने सक्छ, अनि अलग गर्नु पऱ्यो, त्यो योजना बनाउनु भयो। हुन चाहिँ यो संसारमा पहिलो चाहिँ कुरा के हुन्छ, हामी जन्मिन्छौँ, स्कुल जानुपर्छ, बाबुआमाले चाहिँ अरू कुराभन्दा बढी पढ्ने, सकेसम्म फर्स्ट हुने, राम्रो विषय पढ्ने, जागिर राम्रो खाने, पैसा कमाउने, ठुलो घर बनाउने, यो कुरो सबभन्दा ठुलो जोडमा हुन्छ। अनि यदि राम्रोसँग बाइबल बुझिया छैन भने छोराछोरीलाई पवित्र जीवनको बारेमा सिकाउन चाहिँ उनीहरूले खोल्छ क्या, त्यसले गर्दा छोराछोरी पछि के हुन्छ, परमेश्वरको पछि लाग्दैन। हामी आमा बाउको लागि यो ठुलो चुनौती हो। संसारमा सबै हासिल गरेर यशु प्रभुको वचन के छ, सारा जबरत हात पारेर आफ्नो आत्मा गुमायो भने त्यसलाई के लाग्छ, के भनिया त्यो? त्यसरी तपाईँ संसारको दृष्टिकोणले सबभन्दा ठुलो के भन्छ सिइओ भन्छ, होइन? पैसा धेरै खान्छ, मिलियन्स अफ डलर खान्छ महिनाकै, होइन? अनि धेरै पैसा, इलन मस्क जस्तै कसले हो भनिरहेको थियो, अमेरिकामा F1 भिसा, विद्यार्थी भिसा लिएर गयो, अनि अहिले सबभन्दा त्यो त्यतिखेर के थियो भने एउटा झोला लिएर यसै लगेर गएको थियो, 30 वर्ष भयो, अहिले संसारकै सबभन्दा धनी मान्छे भयो, होइन? किनभनेदेखि उसले गरेको कुरा। त्यसरी यहाँनिर मेरो पोइन्ट चाहिँ इलन मस्कको धन होइन, यहाँ पोइन्ट चाहिँ इलन मस्क हुन त उसले म क्रिस्चियन भन्छ, अहिले बाइबलकै कुरा पनि गरिराखेको हुन्छ, तर झट्ट हेर्दाखेरि कतिजना श्रीमतीबाट कतिजना छोरछोरी छ त्यो परमेश्वर उसको बिचको कुरा हो, मलाई थाहा छैन उ किन छ, तर परमेश्वरले क्षमा दिन सक्नुहुन्छ, कोही मान्छे एक सेकेन्डमा परमेश्वरको अगाडि ठिक हुन सक्छ, त्यही कारण म कोही मान्छेले गरेको गल्तीको आधारमा त्यसलाई सधैँ न्याय गरेर बस्दिनँ, किनभने हामी पनि गल्ती गर्छौँ, तर परमेश्वरले के गर्नुहुन्छ, क्षमा दिनुहुन्छ, तर पश्चाताप गर्नुपर्छ, पश्चाताप गर्ने थाहा छ बाटो बदल्ने, कहिल्यै नजाने गरी त्यो पापको मार्गमा हिँडेको मान्छे फरक्क फर्केर परमेश्वरको मार्गमा हिँड्नुपर्छ, त्यो चाहिँ कुनै पनि व्यक्तिको लागि कुनै पनि सेकेन्ड हुन सक्छ, यो कुरो तपाईँले थाहा गर्नुपर्छ, तपाईँ गलत बाटो हिँड्दै हुनुहुन्छ अहिले फर्काउनुहोस् तुरुन्तै। त्यसरी यहाँनिर मैले मुख्य कुरा आज भन्न खोजेको, कलसीको विश्वासीहरूलाई गरेको प्रार्थना, उनीहरू सबभन्दा मुख्य कुरा चाहिँ असल जीवन, एउटा नैतिकता पाऊ, अनि त्यसको बारेमा हामी आज हेर्नेछौँ। म आज पनि ढिलो गर्दैछु फेरि, होइन? यो सबै अब अरू सबै बढ्ता कुरा नगरिकन फटाफट पढ्नु पर्यो, त्यो चाहिँ सबभन्दा पहिला चाहिँ म एउटा के पढ्दैछु यहाँ भने कलसीकै पुस्तकमा उनले भनेको कुरा पढ्दैछु। दोस्रो पोइन्टको चाहिँ त्यो व्यावहारिक आज्ञा पालनको बारेमा, अस्ति मैले धेरै नसिद्धाएको कारणले एक दुईवटा कुरा त्यसलाई सिद्धाएर आज तेस्रो पोइन्टमा जानेवाला छु, अनि त्यहाँ कुरा कुरा गर्दै गर्दाखेरि यो म पढ्न चाहन्छु तपाईँको अगाडि, अनि यो चाहिँ यहाँ चाहिँ तपाईँ र मलाई त्यो अन्तिमको दिनसम्म परमेश्वरले कस्तो चाहनुहुन्छ, पावलको जीवनको मकसद अथवा उद्देश्य यही थियो, हरेक व्यक्तिलाई के छ, प्रत्येक मानिसलाई चेतावनी दिँदै, प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौँ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बने प्रस्तुत गर्न सकौँ। ख्रिस्टमा परिपक्व भनेको चाहिँ के हो, आत्मिकी कुराहरूले परिपक्व, मोरल एक्सलेन्स, नैतिकताको आधारमा उसको चरित्र परिपक्व को छ, कोही पनि छैन, एकजना येशु ख्रिस्ट सिद्ध हो, पर्फेक्ट परमेश्वर अथवा येशु प्रभु परमेश्वर हुनुहुन्छ। त्यसैले हामी जब येशुको त्यो रूपमा परिवर्तन हुँदै जान्छौँ, हामी पवित्रतातिर परिवर्तन हुँदै जान्छौँ, अनि बाइबलमा के लेखा छ, युहन्नाले लेख्छन् पहिलो युहन्नाको 3 अध्यायमा, जब एक दिन हामीले येशुलाई भेट्छौँ हामी उहाँ जस्तै हुन्छौँ, पवित्र हुन्छौँ, तर अहिले त हाम्रो बाटो हो, तर हामीले दिनदिनै सिक्नुपर्छ, त्यो कुरा हो। तर कलसीको विश्वासीहरूलाई प्रार्थना गरेको कुरा चाहिँ त्यो हो। दोस्रो पोइन्ट म पढ्न चाहन्छु, यहाँ दोस्रो कुरा पढ्न चाहन्छु, यो कलसी 2:2-4, मेरो उद्देश्य हो कि तिमीहरूको हृदयमा उत्साह, तिमीहरू हृदयमा उत्साहित भए प्रेममा एक होइन, तिमीहरू हृदयमा उत्साहित भई प्रेममा एक हुन्, अर्थात् तिनीहरूसित पूर्ण समाजको पूरा सम्पत्ति हुन सकोस्, ताकि परमेश्वरको रहस्य जो ख्रिस्ट हुनुहुन्छ उहाँलाई जान्न सकुन्, उहाँ नै बुद्धि र ज्ञानको सारा धन सम्पत्ति लुकेर उहाँमा नै बुद्धि र ज्ञानको सारा धन सम्पत्ति लुकेर रहेका छन्। म यो कुरा तिनीहरूलाई भन्दछु कि कसैले तिनीहरूलाई मिठो बोलीमा झुट्टा सिद्धान्तका तर्कहरूले धोकामा नपारोस्। तपाईँले यो पदलाई कन्ठ गर्नुहोस् न, यहाँ धेरै कुरा छ, तपाईँलाई यही पदले तपाईँलाई अर्को 1 घन्टा बिताइदिन सक्छु, तर हामी आजको विषयमा जानुपर्छ। कति राम्रो वचनहरू छ, 3:15 के छ, तिनीहरू एउटै शरीरका अङ्गहरू झैँ मेलमिलापको निम्ति बोलाएका हुनाले ख्रिस्टको शान्तिले तिनीहरूको हृदयमा राज्य गरोस्। त्यसैले मैले अघि भने नि हामी धेरै थोरै छौँ यहाँ, मेचको सङ्ख्याको आधारमा तपाईँहरू एकदम कम हुनुहुन्छ। तर के हुनु पर्यो, त्यो वचन तपाईँले जो यहाँ छैन उनीहरूलाई सुनाउनु पर्यो, जो कहिले आएको छैन उनीहरूलाई पनि सुनाउनु पर्यो। जबसम्म तपाईँमा एक एकजनामा यो कुरा हुँदैन नि, तपाईँले खासमा परमेश्वरको ध्यान दिएको छ, यो पास्टरले र दुई तिनजना मान्छेले मात्रै गर्ने कुरा हो, यो तपाईँले विचार गर्नुहोस्। बाइबलमा के भनेको छ, तपाईँले परमेश्वरको सेवा गरेर स्वर्गमा मुकुट बनाउनुहुन्छ, घर बनाउनुहुन्छ। पहिलो तिमीथी के अरे पहिलो कोरन्थी 3 अध्यायमा के छ, हाम्रो घर कुन वस्तुले बनाएको हुन्छ, अनि कसैको घर चाहिँ परालको काठको होइन भुजको, कसैको घर चाहिँ बहुमूल्य पत्थर सुन चाँदीको, सुन चाँदी बहुमूल्य पत्थरको घर के हुन्छ, आगोले जाँच्दाखेरि के पनि हुँदैन। तर के गयो, यो गयो समथिङ गयो एनिवे। त्यसैले यहाँनिर हामी यो कुरा देख्दछौँ, अनि तिनीहरू धन्यवादी हो, तिमीहरूले पुरा बुद्धि साथ एकअर्कालाई सिकाउँदा र हप्काउँदा ख्रिस्टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञता साथ परमेश्वरको निम्ति भजन स्तुति गान र आत्मिक गीत गाओ। तपाईँले सुन्दै हुनुहुन्छ, यो काम गरेको छ, कहाँबाट आयो त्यो, त्यो पनि छ नि हाम्रो के अरे अर्को माइक, त्यो माइक अन गरिदिउँ न, त्यसले पनि काम गर्छ। अर्को बाइबल अर्को पद कलसीमा म पढ्न चाहन्छु, यहाँनिर अर्को पद कलसी त्यो त्यहाँ बन्द गरेर आउँछ, कलसी 4:6-7, बाहिरकाहरूसँग बुद्धिमानी पूर्वक व्यवहार गर, सबै अवसरको पुरा सदुपयोग गर, तिमीहरूको बोलीवचन सधैँ नुन जस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्न सक। अर्को एउटा पद पनि पढ्दैछु, 20:2-20 तिनीहरू यस संसारका आधारभूत सिद्धान्तहरूका लागि ख्रिस्टसँग मारेका छौ भने अझै तिमीहरू संसारसँग सम्बन्ध भए झैँ त्यसका नियमहरूको अधीनमा किन रहन्छौ, न समात न चाख न छो, यी कुराहरू चलाएपछि नष्ट भएर जान्छन्, किनकि तिनीहरू मानवीय नियमहरू र शिक्षाहरूमा आधारित हुन्छन्। संसारिक कुराहरूको कुरा गरेको होइन, तिनीहरू आफैले आराधना स्थापित गरेर तिनीहरूका झुट्टा नम्रता देखाएर र आफ्ना शारीरिक कष्टदायी व्यवहार गरेर यी नियमहरू साँच्चै बुद्धिपूर्ण देखा पर्दछन्, तर शारीरिक वासनालाई काबुमा ल्याउन यी कुराहरू केही मूल्यका हुँदैन। कलसीका विश्वासीहरू, तपाईँलाई मैले भन्नुपर्ने यो अलिक ठुलो बनाइयो, कलसीका विश्वासीहरूको सम्बन्धमा कुरा गर्दाखेरि के थियो भनेदेखि त्यहाँ झुट्टा शिक्षा आइरहेको थियो भित्रैबाट विभिन्न किसिमको, अनि यो सबै पदहरूबाट चाहिँ यी सबै वचनहरूबाट चाहिँ उनीहरूलाई झुट्टा शिक्षाबाट कसरी सुधार्न सकिन्छ, सुरक्षा गर्न सकिन्छ, त्यो कुरा चाहिँ गरेको हामी यहाँ देख्दछौँ। त्यस्तै अर्को एक दुईवटा पद अझै पढेर अनि म तपाईँलाई सिताउन चाहन्छु, साँचो आत्मिक वृद्धिले चाहिँ दैनिक जीवन जिउने कुरामा पुरा प्रभाव पारेको हुन्छ। त्यसैले अघि यो सबै संसारिक हामीले हेर्छौँ नि, पहिले यो 5:1-5 कुनै पनि व्यक्तिले नयाँ जन्म पायो भने उसमा 5 कुरा हुन्छ भनेर होइन, परमेश्वरलाई प्रेम गर्छ, छिमेकीलाई प्रेम गर्छ, आज्ञा पालन गर्छ, अनि अर्को के छ, संसारलाई संसारबाट अलग हुन्छ, संसारलाई प्रेम गर्न छोड्छ, त्यो कुराहरू। त्यसैले यहाँनिर साँचो आत्मिक बुद्धि जब मान्छेमा भनेको परमेश्वरको वचनको ज्ञान हुन्छ, उसको दैनिक जिउने कुरा फरक पर्दछ, भित्री परिवर्तनले बाहिरी परिवर्तन गरेको हुनुपर्छ। मान्छेको भित्र परिवर्तन भएको कुरा के हुन्छ, बाहिर देखिन्छ, देखिनुपर्छ होइन। गवाई भनेको थियो आत्मिकी बुद्धि अथवा विजडम जसलाई भन्छौँ, प्र्याक्टिकल इन्टेलिजेन्स। अनि त्यो चाहिँ यो सँगसँगै जानुपर्छ, आज्ञा पालन र ज्ञान बुद्धि यो सँगसँगै जानुपर्छ होइन। अनि त्यही कुरो हामी यहाँ पढ्छौँ, तपाईँलाई मैले प्रस्थानको 31 पढ्न चाहन्छु। तब यहोवाले मोसालाई भन्नुभयो, हेर मैले यहुदा कुलको हुनको नाति उरीको छोरा बजलेललाई चुनेको छु, अनि मैले त्यसलाई मेरो आत्मा बुद्धि समझ ज्ञान र कारिगरीका सबै दक्षताले भरेको छु। अनि यहाँनिर हेर व्यवस्था 4:5-6, मैले यहोवे मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभए चाहिँ तिमीहरूलाई उर्दी र व्यवस्थाहरू सिकाएको छु, ताकि तिनीहरूले अधिकार गर्न लागेको देशमा तिनीहरूले पालन गर्न सक, तिनीहरूले ती होसियारी साथ पालन गर, किनकि ती पालन गर्नाले जाति जातिहरूले तिमीहरूका बुद्धि र समझ शक्ति देख्नेछन्, र तिनीहरूले ती उर्दीहरू सुनेर भन्नेछन्, वास्तवमै यो महान जाति बुद्धिमान र समझदार मानिसहरू रहेछन्। यहाँनिर तपाईँले के देख्नुहुन्छ भन्दाखेरि, यो पुरानो नियमको कुरा अनि मोसाद्वारा इजरायलीहरूलाई दिएको यो चाहिँ एउटा आज्ञा छ यहाँनिर, तर उनीहरूलाई आज्ञा के छ, परमेश्वरको वचन पालन गर्ने कुरा छ। परमेश्वरको अर्को शब्दमा आत्मिकी बुद्धि भनेको परमेश्वरको वचन, सत्य वचन होइन। अनि त्यसो गर्यो भने चाहिँ यहाँ के लेखेको छ त, मानिसहरूले कति महान जाति र बुद्धिमान रहेछ भने थाहा पाउँछ। तपाईँ र मेरो जीवन मानिसहरूको अगाडि एउटा गवाहीको रूपमा प्रस्तुत हुन के हुन्छ, तपाईँ र मैले परमेश्वरको वचन अनुसार हिँड्नु पर्नेछ हरेक व्यक्ति। अनि मान्छेले देख्ने बेलामा मात्रै होइन, सधैँ, त्यो नै परमेश्वरको जन, किनभने परमेश्वरले तपाईँ र हाम्रो जीवन सधैँ देख्नुहुन्छ। अनि नयाँ नियममा एउटा अर्को पद पढ्न चाहन्छु, 1 कोरिन्थी 1:18-19, किनकि क्रुसको सन्देश नाश हुन गइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो, किनकि धर्मशास्त्रमा यसरी लेखेको छ, म बुद्धिमानीहरूको बुद्धिलाई नष्ट गर्नेछु र ज्ञानीहरूको ज्ञान व्यर्थ तुलाइदिनेछु। भनाइको मतलब के छ भनेदेखि, परमेश्वरले दिनुहुने बुद्धिसँग संसारिक बुद्धि केही लाग्दैन। अब संसारिक टबरले मान्छेहरू धेरै बुद्धिमान हुन सक्छ, तर परमेश्वरको बुद्धिको अगाडि केही लाग्दैन। कतिपटक हामी होसियार गरेनौँ भने कुनै सत्यताको अलिक गहिरो ज्ञान पाएर मानिसहरू अलिकति घमण्ड गर्छन्, मूर्ख हुन्छन्, मूर्ख भएका हुन्छन्, तिनीहरू विचार गर्न थाल्छन् कि अब उनीहरू सबै कुरा जान्ने भएका छन्। धेरै यस्तो कुराहरू हुन्छ होइन, खासमा 5 क्लास पढ्दा मैले के विचार गरेको थिएँ भने मैले सबै कुरो जाने, मलाई त्यो आफ्नै बारेमा त्यस्तो याद आउँछ होइन, 5 होइन कि यहाँ त धेरै पढेको पिएचडी, अनि जहिले पनि त्यो पिएचडी पढाए मान्छेले भने त म पिएचडी छैन, पिएचडी पढाए मान्छेले डक्टर लेख्न किन नपाउनु होइन, त उसले आफैलाई डक्टर भन्छ भन्छ क्या। अब यहाँ नेपालमा चाहिँ पिएचडी नपढाएले पनि डक्टर भन्छ क्या, अब किन भन्छ थाहा छैन। अब मैले पिएचडी गरेर बल्ल तपाईँलाई डक्टर भन्न नगाए भने मात्र मेरो कुरा हुन्छ होइन, म त धेरै पढेको मान्छे होइन त्यस्तो पिएचडी। मान्छेले के गरेर आउँछौँ, संसारिक बुद्धिमा घमण्ड गरेर आउँछन्। यहाँ त्यही कुरो भन्न खोजेको छ, हामीले संसारिक बुद्धिमा होइन परमेश्वरीय आत्मिकी बुद्धिमा त्यसलाई महत्त्व दिनुपर्छ। यस्ता व्यक्तिहरू वचनको गहिरो सत्यको ज्ञानले यसुप्रति हृदयले ज्वलन्त भएर उहाँको सेवा र महिमामा जिउनुको बदला घमण्ड र आडम्बर भएका हुन्छ। अनि घमण्ड र आडम्बर हुने कुरा यहाँ तपाईँलाई Luke 24:32 पढ्न चाहन्छु, तिनीहरूले आपसमा भने के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा र हाम्रो निम्ति धर्मशास्त्रको अर्थ खोलिँदा हुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र। यहाँनिर भन्नु खोजेको कुरा चाहिँ के छ भनेदेखि, परमेश्वरमा चाहिँ हामी उत्साहित हुन्छौँ, हाम्रो हृदयमा आनन्द हुन्छ, अनि त्यो कुरा चाहिँ यहाँ भन्नु खोजेको छ। यस्ताहरू त्यो परमेश्वरबाट पाउनुपर्ने आनन्द होइन, तर आफ्नो ज्ञान बुद्धिमा, अङ्ग्रेजीमा बिग हेड भन्छ क्या, बिग हेड भनेको चाहिँ म चाहिँ सिपालु छु भनेर अरू कसैलाई गन्दै गर्दैन, उसले कसैको कुरै सुन्दैन, यो समस्या छ। तर हामी क्रिस्चियनहरूको लागि चाहिँ धेरै फरक कुरा छ, होइन? मैले मेरै धेरै साथीहरू छन्, उनीहरूलाई नाम मनपर्छ, धन सम्पत्ति मन नपराउने त को छ होला र, होइन? मौका अवसर मन नपराउने, तर ख्रिस्टलाई विश्वास गर्नेहरू चाहिँ त्यो नामलाई त क्रुसमा टाङ्नु पर्ने हुन्छ। नामको खोजी, मानको खोजी गर्ने मान्छे परमेश्वरको लागि योग्यको हुँदैन, यो फरक छ। तर कति मण्डलीहरू, कति क्रिस्चियनहरू, कति पास्टरहरू संसारकै कुरालाई लिइराख्छन् अनि उनीहरूको अनुयायीहरू, उनीहरूको पछि लाग्नेहरू, उनीहरूसँग सङ्गति गर्नेहरू पनि त्यो कुरा बुझ्दैन। त्यसैले हामी देख्छौँ मण्डलीका धेरै पास्टर, धेरै क्रिस्चियन संसारिक नै कुराको पछि लागेको देख्छौँ। विभिन्न किसिमका सङ्घ संगठन खोलेर सभापति हुने कोसिस गर्छन् अनि एउटै खालको नामको संस्था चार पाँचवटा सुरु हुन्छ, किनभने एउटामा त एकजना मात्रै सभापति हुन्छ, होइन? यो सबै कुरा वास्तवमा मण्डलीको लागि सुहाउँदैन, होइन? मण्डलीमा होस् या घरमा होस्, हामीहरू विनम्र हुनुपर्छ। वास्तवमा सबै बाइबलीय सत्य व्यावहारिक र जीवनमा पालन गर्नुपर्ने हुन्छ। त बाइबलको वचनले के भन्छ हरेक कुराको विषयमा, होइन? पावलले चाहिँ येशु प्रभु र उहाँको क्रुस बाहेक अरू सबै कुरा नजानेकै हामीले बेस्ट ठान्यौँ, त्यो पहिलो कोरन्थीमा तपाईँले पढ्नुहुन्छ। सायद पावलभन्दा विद्वान मान्छे अरू कोही थिएन होला, किनभने उनले नयाँ नियममा यति धेरै पत्रहरू लेखेका छन्, परमेश्वरले उनलाई प्रयोग गरेका छन्। तर उनले आफैलाई कति नम्र पुर्याएका छन्, मैले अघि भर्खरै भने इपाफ्रासलाई उनले आफ्नो सङ्गी साथी भन्छ, ऊ मात्र धेरै अरूलाई उनले साथी भन्छ, मित्र भन्छ, होइन? त्यस कारणले यो कुरा परमेश्वरको आत्माबाट आउने कुरा, वास्तवमा सबै बाइबलीय कुराहरूलाई बुझ्दाखेरि चाहिँ तपाईँहरू ममा यस्तो खालको आउनुपर्छ। यस्तो खालि हेड नलेज, संसारिक ज्ञानमा बढ्ने मात्र होइन कि हामी चाहिँ तपाईँ र म अनुग्रहमा बढ्नुपर्छ भनेर यहाँनिर पत्रुसले भनेका छन्। अनुग्रहमा बढ्नु, अनि यसको बारेमा मैले अस्तिको हप्ता पनि अलिकति पढाए जस्तो लाग्छ, 3:17 र 18 दोस्रो पत्रुसमा, यसकारण प्रिय मित्रहरू हो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले होसियार हो अनि नियम विहीन मानिसहरूको गल्तीले तिनीहरूलाई नबकाओस् नबहकाओस् र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्। तर त्यो नियम विपरीत भन्ने चाहिँ अङ्ग्रेजीमा भाइलेन्स भन्छ, जसले नियम विपरीत अरूलाई दुःख दिने, होइन, काटमार गर्ने, झगडा गर्ने, त्यस्तो खालको मान्छेहरू हुन्छ नि। धेरै मान्छे क्रिस्चियन भएर पनि भाइलेन्स हुन्छ, किन उसले आफैलाई अधीनमा राख्न सक्दैन। वास्तवमा आजको त्यो चरित्रको विषयमा कुरा गऱ्यो भने चाहिँ आफैलाई अधीनमा राख्ने, टेम्पर भन्छ नि, टेम्पर भन्नु थाहा छ, ब्लो द टेम्पर भन्छ अङ्ग्रेजीमा, धेरै नेपालीमा आउँदैन मलाई, भने मतलब मान्छे झर्किन्छ नि, झोकिन्छ नि, मतलब आफैलाई त्यो वाइट कुल डाउन ठिक्क बोल्ने नभएर अनि एकदम क्रोधले, रिसले एकदम, त्यो वास्तवमा क्रिस्चियन चरित्र भएको मान्छे त्यो एकदम ठुलो गल्ती हो, रिसाउनु त पाप भनेछ बाइबलमा, होइन? तर हाम्रो प्रभु र मुक्तिदाता येशु ख्रिस्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ, उहाँलाई अहिले अनि सदा सर्वदा महिमा होस्। त्यस कारण यहाँनिर अनुग्रहमा बढ्नु भनेको चाहिँ परमेश्वरले गर्ने सहयोग, परमेश्वरबाट आउने शक्ति, जब त्यसमा हामी बढ्छौँ, हामीमा ख्रिस्टको स्वभाव, ख्रिस्टको प्रेम, ख्रिस्टको धैर्यता, ख्रिस्टको आनन्द तपाईँहरू ममा बढ्छ। हामी अरूलाई प्रेम गर्ने हुन्छौँ, परमेश्वरलाई प्रसन्न बनाउने हुन्छौँ, आफ्नो स्वार्थ पुरा गर्ने हुँदैनौँ। यो चाहिँ भएन, त्यस कारणले सो व्यावहारिक क्रिस्चियन जीवनको प्रष्ट कुरा दुई शब्दबाट हामी व्यक्त गर्न सक्छौँ। यो व्यावहारिक क्रिस्चियन कुरा अब अङ्ग्रेजीमा चाहिँ वाक अनि वर्क भन्छ, वाक भनेको चाहिँ हिँड्नु, काम गर्नु। सो वाक भनेको चाहिँ अब यहाँ वाक भनेको चाहिँ परमेश्वरसँग हिँड्नु, परमेश्वरसँग हिँड्नु, त्यसपछि काम गर्नु भनेको चाहिँ त्यसपछि हाम्रो जीवनमा परमेश्वरको आज्ञा, उहाँको इच्छा अनुसारको काम, सेवा, होइन? अब मान्छेले काम गर्छ कि गर्दैन, कोही मान्छे अल्छी हुन्छ, हेरेर बस्ने दर्शक हुन्छ, तर जो मान्छे येशूसँग हिँड्छ त्यसले गरेको काम येशूको शक्तिबाट, यसुको इच्छाबाट, यसुको आत्माबाट आउँछ, उसले काम गर्छ। त्यस कारण यो दुईटा कुरा याद गर्नुहोस्, वाक वर्क। वाक भनेको चाहिँ यसुसँग हिँड्ने। हिजो आज बेलुका बेलुका म उता हुँदाखेरि मेरो श्रीमतीसँग हामी एकछिन हिँड्छौँ सँगसँगै, अनि हिँड्दाखेरि धेरै कुरा हुन्छ, त्यसले हिँड्नुपर्ने कुरा यहाँनिर त वाक। अनि त्यसैले यहाँ के छ भने पहिलो कदम चाहिँ हिँड्नुपर्ने कुरा होइन, यो एक एक कदममा यसरी जान्छ। पहिलो कदम परमेश्वरको बुद्धि होइन, परमेश्वरको ज्ञान, परमेश्वरको वचनको ज्ञान, सत्यलाई जाति, त्यो पहिलो कुरा त्यो विजडम। दोस्रो कुरो त्यो ज्ञान पाएपछि के हुन्छ, हामी हिँड्ने कुरा, त्यो बुद्धिलाई पालन गर्ने, भनेपछि येसुसँग हिँड्ने कुरा। अनि तेस्रो कुरा, जब हामी येसु सँगसँगै हिँड्छौँ तब हामी परमेश्वरको सेवा परमेश्वरको इच्छा अनुसार गर्न सक्छौँ। परमेश्वरको सेवा गर्ने शक्ति चाहिँ परमेश्वरको आत्माबाट मात्रै आउँछ। जबसम्म हामी परमेश्वरसँग हिँडेका हुँदैनौँ तबसम्म हामी परमेश्वरको निम्ति काम गर्न सक्दैनौँ। मतलब के हुन्छ भने क्रिस्चियन जीवन मान्छेले जिउन सक्दैन, ख्रिस्टले मात्रै सक्नुहुन्छ। तपाईँ र मेरो क्रिस्चियन जीवन येशूसँग हिँड्नुपर्ने भनेको चाहिँ अबाइड इन क्राइस्ट भन्छ नि अङ्ग्रेजीमा, त्यो योहन्नाको सुसमाचार 15 अध्यायमा दागको बोट म हौ तिमीहरू हाँगा हौ, ममा रहेन भने तिमीहरूले केही गर्नु सक्दैनौ। जब दागको बोटमा हाँगा रहन्छ त्यसले फल फलाउँछ भनेको के हो, तपाईँमा येशू हुनुभयो र येशूले भनेको जति सबै कुराको निम्ति तपाईँ जिउनु भयो, तपाईँको व्यक्तिगत कुरा केही पनि छैन, तपाईँले संसारिक स्वार्थी सब कुरा त्याग्नु। वास्तवमा क्रिस्चियन त त्यही मान्छे हो मात्र हो, तपाईँलाई म किटिएर भन्छु, येशू प्रभुको वचनहरू छ नि, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्ग जाँदैन, तर त्यो हो जसले पिताको इच्छा गर्छ। पिताको इच्छा चाहिँ येशू सँगसँगै उहाँको वचन अनुसार जिउने, उहाँको वचन अनुसार हिँड्ने। त्यस कारणले जबसम्म येशूसँग त्यो मान्छे हिँड्दैन अथवा उसमा येशू प्रभु हुनुहुन्न, उसमा शक्ति पनि हुँदैन। परमेश्वरको आत्मा जो पवित्र आत्मा हामीमा हुनु भनेको चाहिँ येशु ख्रिस्ट हामीमा हुनु। जब हामी आत्मा अनुसार हिँड्छौँ येशु सँगसँगै हिँड्छौँ, अब त्यसरी हिँड्दाखेरि चाहिँ उहाँको शक्तिले हामीलाई सहायता गर्नुहुन्छ, हामी आफ्नै शक्तिमा हिँड्दैनौँ। त्यस कारणले जबसम्म हामी उहाँसँग हिँड्दैनौँ उहाँको चाहन अनुसारको काम गर्न सक्दैनौँ। यही कारण धेरैचोटि तपाईँले मण्डलीमा समस्या देख्नुहुन्छ, हामी चर्चमा जान्छौँ सम रिजन त्यो पनि छोड्या छैन तर केही फल फल्दैन, किन? पूर्ण रूपमा येशूमा हिँड्न सिक्नु पर्यो। यदि म आफ्नो इच्छा बारे त्यति जानेको छैन भने म परमेश्वरसँग हिँड्न सक्दिनँ, उहाँको इच्छा बारे आफ्नो। जबसम्म परमेश्वरको इच्छा के हो, उहाँको चाहना के हो, उहाँले के भन्नु खोज्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले आत्मिकी विजडम बुद्धि भन्ने कुराबाट जान्यो, त्यो कहाँबाट आउँछ, परमेश्वरको वचनमा छ सबै। पवित्र आत्माले तपाईँ र मलाई यो कुराको विषयमा, आजको विषयमा हामीले कसरी जवाब दिने, के गर्ने भन्ने कुराको बारेमा उहाँले बुद्धि, उहाँको इच्छा दिनुहुन्छ। विजडम चाहिँ कसरी पाइन्छ भन्दाखेरि चाहिँ परमेश्वरको इच्छा परमेश्वरको विजडमबाट आउँछ। जब विश्वासीहरू दैनिक रूपमा उहाँको वचन अध्ययनमा, प्रार्थनामा, व्यक्तिगत रूपमा समय बिताउँछौँ, उहाँले हामीलाई उहाँको इच्छाको बारेमा प्रकाश दिनुहुन्छ, प्रकट गर्नुहुन्छ। हामीलाई सबै बाइबलमा छ, बाइबलभन्दा बाहिर कुरा केही पनि आउँ, तर जब पढ्छौँ पवित्र आत्माले हामीलाई त्यो कुराहरू जो हामीलाई चाहिन्छ त्यो प्रकाश दिनुहुन्छ, त्यो त्यसको बारेमा हामीलाई प्रष्ट पारिदिनुहुन्छ, हामीले बुझ्छौँ होइन। अनि त्यसरी, अनि त्यसपछि के हुन्छ, त्यसको मतलब के छ भने हामीले दिनदिनै परमेश्वरसँग एकान्तमा तपाईँले एक्लै परमेश्वरको वचनलाई सँगसँगै राखेर बाइबल पढ्दै प्रार्थना गर्दै आफ्नो पुरा हृदयले परमेश्वरसँग समय बिताउन सिक्नुपर्छ। तपाईँ र मेरो आत्मिक वृद्धि जबसम्म येशूसँग त्यसरी एकान्तमा समय बिताउने कुरा तपाईँले सुरु गर्नुहुन्न, तपाईँ केटकेटी पनि केटकेटीकै रूपमा हुनुहुन्छ, मरणान्त अवस्थामा तपाईँ वृद्धि हुन सक्नुहुन्न। त्यस कारण यदि हाम्रो जीवनमा यस्तो कुरा छैन भने हामीले सुरु गर्नुपर्छ। परमेश्वरको इच्छा बारे चाहिँ हामीलाई त्यसरी थाहा हुन्छ, परमेश्वरसँग हिँड्न त्यो व्यक्ति हिँड्न सक्छ जब उसले त्यसरी परमेश्वरको इच्छा थाहा पाउँछ, उहाँको काम गर्न सक्छ, किनभने अब ऊ परमेश्वरसँग हिँड्दैछ। त्यसैले प्रेरित प्रेरित छको चारमा के भनेको छ, चेलाहरूले प्रेरित छको चारको बारेमा एकजना प्रेरितलाई छान्नुभयो के, सातजना डिकनलाई छान्नुभयो होइन, किन छानेका थिए त, प्रेरितहरूले आफ्नो काम चाहिँ जुन त्यतिखेर भौतिक काम भनेको चाहिँ विधवाहरूलाई खुवाउने के अरू खालको चर्चको कामहरूको लागि सातजना छान्नु पऱ्यो, किनभने यी अरू प्रेरितहरूको काम चाहिँ यहाँ के छ, हामी हाम्रो ध्यान प्रार्थना र वचनको प्रचारमा केन्द्रित गर्न सक्छौँ। त्यसैले प्रार्थना वचन प्रचार वचन अध्ययन नगरिकन प्रचार गर्न सकिँदैन। अब खासमा भन्नुपर्दा यो बेलाको प्रेरितहरूलाई चाहिँ वचन चाहिँ परमेश्वरको आत्माबाट आउँथ्यो, बाइबल त थिएन नि, नयाँ नियम लेखिया थिएन नि होइन, र उनीहरूले परमेश्वरबाट पाएको हुन्थ्यो। उनीहरूले जब पत्रुस द्रुक्क उठेर प्रचार गरे, परमेश्वरको आत्माले उसलाई पुरानो नियमको अध्ययन थाहा छ, तर पवित्र आत्माले के छ, ख्रिस्टको आत्माले उनीहरूलाई पुरा त्यो वचन दिनु, जुन चाहिँ हामीले पत्रुसले प्रचार गर्दा 3,000 विश्वास गरे भनेर हेर्छौँ। हाम्रो जीवनको साँचो उद्देश्य हामी आफैलाई खुसी बनाउनु चाहिँ हुनु पर्दैन, होइन, अघि मैले सुरुमा भने नि, हामी पिएचडी गरेर एकदम घमण्ड गर्छौँ, हाम्रो छोराछोरी धेरै पढेकोमा घमण्ड गर्छौँ, किनभने हाम्रो ध्यान त्यसमा हुन्छ, त्यो राम्रो, पिएचडी गरोस्, तपाईँले पनि पढ्नुहोस्, त मुख्य कुरा त्यो हो, मुख्य कुरा तपाईँ पनि परमेश्वरमा कहाँ छौँ, परमेश्वरको उद्देश्य तपाईँ मेरो निम्ति के हो, तपाईँले पनि गरेको कामले परमेश्वरलाई खुसी कि आफैलाई खुसी, आफ्नो आमा बाउलाई खुसी, आमा बाउ पक्का परमेश्वरलाई खुसी बनाउने छ भने त आमा बाउलाई खुसी बनाउने कुरा पनि राम्रै हुन्छ, किनभने उनीहरूले तपाईँलाई आमा बाउ परमेश्वरलाई खुसी बनाउन सिकाएको हुन्छ होइन। त्यसैले हामी हाम्रो बोलावट अनुसार हिँड्नुपर्छ, बाइबलमा बोलावट अनुसार हिँड्ने कुराको बारेमा धेरै कुरा छ, हाम्रो बोलावट अनुसार हिँड्नुपर्छ, जीवन बोलावट अनुसार बुझाउ बिताउनु पर्छ। अनि तपाईँलाई यहाँ Ephesians 4:1 यही भनेको, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरू तिमीहरू जुन बोलावटमा बोलाएका छौ त्यो योग्यको जीवन यापन गर भनी बिन्ती गर्दछु। तिमीहरूको बोलावट अनुसारको जीवन यापन गर। हाम्रो बोलावट पहिलो चाहिँ के हो, मैले तपाईँलाई अघि नै भनिसकेँ, Romans 8:29 त्यो हाम्रो बोलावट हो, सृष्टिभन्दा पहिल्यै Ephesians 1:4 त्यो हाम्रो बोलावट हो पहिला नै, त्यस अनुसार त्यो अनुसारको जीवन Romans 8:29 के, हामी ख्रिस्टको चरित्रमा बद्लिने, ख्रिस्ट जस्तै मन हुने, ख्रिस्ट जस्तै विचार हुने, ख्रिस्ट जस्तै कोसिस हुने, उद्देश्य हुने, प्रेम हुने, दुष्टता संसारिक आफै अगाडि बढ्ने, अरूलाई बेइज्जत गर्ने, अरूलाई अरूलाई चित्त दुखाउने, यस्तो कुरा हुने त ख्रिस्टियन हुनै सक्छ, यो कुरा क्लियर हुनु पर्यो प्रियहरू। त्यस कारणले हामीले यसमा एकदमै ध्यान दिनुपर्ने हुन्छ। अर्को Philippians 1:27 के छ, जे सुकै आइपरे तापनि तिमीहरूका चालचलन ख्रिस्टको सुसमाचारको यज्ञ होस्। जे सुकै आइपरे पनि, कहिलेकाहीँ झेलखान जानुपर्ने हुन्छ, पहिले पहिला हामीले विश्वास गर्दा धेरै के अरे मान्छेहरूको मुद्दा पक्रिने, पिट्ने, थुन्ने त्यस्तो हुन्थ्यो, तर जे परे पनि जो मान्छे पक्का ख्रिस्टमा छ नि ऊ त डराउँदैन। यो विषयमा धेरै मलाई जोस, साधु सुन्दर सिंहको किताब पढ्नुहोस्, उसले केही प्रवाह गरेन, मार्गको प्रवाह छैन उसलाई, उसलाई केवल ख्रिस्टको बारेमा बताउनुहुन्छ। त्यस कारणले सुसमाचारको कुराको बारेमा, त्यसरी हाम्रो जीवन सुसमाचारको एक हुन्, तब चाडमा आएर तिमीहरूलाई देखौँ वा अनुपस्थिति रहेर तिमीहरूको बारेमा सुनु, म यही कुरा थाहा पाउन चाहन्छु कि तिमीहरू एउटै आत्मामा दृढ भई खडा छौ र सुसमाचारको विश्वास निम्ति एउटै मनका भई मिलेर परिश्रम गर्दछौ। त्यही कारण तपाईँलाई मैले अघि सुरुमै भने, तपाईँहरू यो झरीमा केही प्रभाव नगरी यत्रो ठुलो समर्पण गरेर मण्डलीमा आउनु भएको छ, आनन्द साथ बस्नु भएको छ, 1.5 घन्टा प्रचार गर्ने पास्टरको पनि सुनिराख्नु भएको छ, तपाईँमा भएको जोस अरूमा सार्नु पर्यो, यहाँ त्यही कुरो लेखा छ नि होइन, लागि जिउने मानिसहरूलाई परमेश्वरमा बचाउने, तपाईँको हृदयमा अर्कालाई नहेर्नुहोस्, अनि यो त गर्दै नगर्नुहोस् कि मण्डलीमा खालि ग्रुपिजम होइन, मैले गर्दै गर्दाखेरि कतिवटा गल्ती पनि गर्छु, अब कतिजना मान्छेहरू चाहिँ के गल्ती गर्छ भनेर, अनि त्यसपछि पछि यसले यसो गर्यो, देख्नुहुन्छ शैतानको यति चाल छ प्रियहरू, यति थोक छ, तपाईँ र म त्योभन्दा माफ हुनुपर्छ नि, हामी त परमेश्वरको होइन, हामी गलत कुरामा ध्यान दिँदैनौँ। त्यसैले प्रियहरू परमेश्वरमा एकै छ, सुसमाचारको विश्वासको निम्ति एउटै मनका भई मिलेर परिश्रम गर्दछ भन्ने कुरा फिलिपीका विश्वासीहरूको बारेमा सुन्न चाहन्छु म भनेर पावलले भन्दैछ। हामी कलसीको बारेमा पढ्दै गर्दा यहाँ फिलिपीको कुरा चाहिँ यस्तो छ, परमेश्वरको योग्य हिराई यो हुनुहुन्छ, सुसमाचारको निम्ति एकै भएर लाग्ने। तपाईँले कति दिन छुट्याउनु भएको छ? 1 घन्टाको 1.5-2 घन्टा बस्छ है हामी यहाँ मण्डलीमा आउन यति गाह्रो छ। हाम्रो कतिजना प्रियहरू, हाम्रो यतिखेर 14वटा विन्डो छ यहाँ, कतिजना हिँड्न सक्नु, इट्स ओके आई अन्डरस्ट्यान्ड, तर म साँच्चै तपाईँलाई प्रार्थना गर्छु कि परमेश्वरले तपाईँलाई 2 घन्टा दिनुभएको होस् अर्को हप्ता यहाँ देख्न पाउँछ। हामी हरेकजनामा जोस आउनुपर्छ। अघि हामीले पढेका थिएनौँ ख्रिस्टको जोस, यहाँ के छ, हाम्रो हृदयमा प्रज्वलित भएको थियो लुका 24:32 जब येशु ख्रिस्टलाई यी मान्छेहरूले देखेका थिए, उनीहरूले चिनेकै थिएन इमाउसको बाटोतिर, अनि पछि येशु भन्ने थाहा पाएपछि उहाँ गइसक्नुभयो, अनि तिनीहरूले कुरा गर्दै गर्दा के भन्छन् तिनीहरूले भने, त्यहाँ के भन्छन् आपसमा भने, के हाम्रो बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा र हाम्रो निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनु हुँदा हाम्रो हृदय परिचित प्रज्वलित भएको थिएन? तपाईँ र मेरो हृदय ख्रिससँगै हुँदाखेरि, ख्रिससँगै हिँड्दाखेरि प्रज्वलित हुन्छ, बुझ्नुहुन्छ, सँगसँगै हिँड्ने हरेक व्यक्ति त्यो हो क्रिस्चियन, त्यो हो जो ख्रिससँग सँगै दैनिक रूपमा सधैँ हिँड्ने गर्दछ। अर्को पद तपाईँलाई म पढ्न चाहन्छु, 3:12। यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ। यहाँ अर्को पद के छ, यहाँ थिस्लोनिकीका मण्डलीको व्यक्तिहरूलाई चाहिँ तिमीहरूको चालचलन परमेश्वरको योग्य होस् भनेको चाहिँ परमेश्वरले तिमीहरूमा के चाहनु भएको त्यस्तो होस्, बुझ्नुहुन्छ। अब तपाईँ मेरो काम के हो, परमेश्वरले के चाहनु भएको छ भने बुझ्ने, त्यो कसरी प्रार्थना, बाइबल, मान्छेले प्रचार गरेर सुनेर मात्रै होइन, तपाईँले बाइबल पल्टाएर आफैले पढ्नुपर्छ, अनि यसरी परमेश्वरको बारेमा तपाईँले सिक्नुहुन्छ। हामी परमेश्वरलाई प्रसन्न गर्ने हिँडाइमा हिँड्न सक्नु पर्छ, परमेश्वरलाई प्रसन्न गर्ने हिँडाइ होइन। अनि यहाँ अर्को 3:1 पनि म पढ्न चाहन्छु, अन्त्यमा भाइहरू प्रभु येशूमा हामी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछौँ र अर्थी दिन्छौँ कि तिमीहरूले कसरी जिउनु र परमेश्वरलाई प्रसन्न तुलाउनु पर्छ भन्ने तिमीहरूले हामीबाट सिक्यौ र त्यसो गर्दै पनि छौ, त्यसैमा तिमीहरू झन अगाडि बढ। पावलले के भन्छ, हामीबाट परमेश्वरलाई कसरी प्रसन्न बनाउने, किनभने तपाईँलाई म भन्दै गर्छु नि, परमेश्वर 10 पदमा के अरे होइन, परमेश्वरलाई प्रसन्न बनाउने मात्र पावलको एउटा मकसद थियो, अनि त्यही कुराको लागि उनी जेलखानमा टाउको काट्दा पनि छोडेनन्, 1 इन्च पछि हटेन परमेश्वरलाई प्रसन्न। किनभने यो संसारमा तपाईँ र मेरो जति ठुलो सुन खडा गरे पनि यहाँ छोडेर जाने, जसले परमेश्वरलाई प्रसन्न बनाउँछ नि त्यसले चाहिँ स्वर्गमा सुन थुपार्छ, यो त तपाईँलाई आज थाहा छ नि। अलिअलि कोसिस गर्नुहोस् त्यसको लागि, अलिअलि कोसिस गर्नुहोस्। अनि एफिसी 1:4 के छ, एफिसी 1:4 मैले अघि नै पढिसकेको छु, एफिसी 1:4 के छ भनेदेखि, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरू जुन कैदी तिमीहरू जुन बोलाएकोमा बोलाएका छौ त्यही योग्यको जीवनयापन गर भनी विन्ती गर्दछु। यहाँनिर हामीले त्यो कुरा देख्दछौँ। अर्को यो फिलिपी 2:12, यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञा पालन गरेका छौ मेरो उपस्थितिमा मात्र गरे जस्तो होइन, तर अझ झन बढी मेरो अनुपस्थितिमा डर र कम्प साथ तिमीहरूको आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर, हामीले आज्ञा पालनको बारेमा हेरिराखेका छौँ। दोस्रो पोइन्ट, परमेश्वरको आज्ञा पालन गर्ने कुरा, त्यसको निम्ति अरू कुनै उपाय छैन। अनि 13 पदमा, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुलाउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। त्यसरी यहाँनिर अर्को कुरा के छ, परमेश्वरको योग्य जीवन जिउने कुरा गर्नलाई चाहिँ तपाईँ मेरो जीवनमा परमेश्वरको काम गरिराख्नु भएको छ। तर मौका चाहिँ के हो, तपाईँ र मैले परमेश्वरलाई मौका दिनु। धेरैचोटि हामी मौकै दिन्छ, परमेश्वरको बारेमा सोच्ने टाइमै छैन। तपाईँ घुँडा टेकेर जब परमेश्वरको अगाडि प्रार्थना गर्न थाल्नुहुन्छ नि, तपाईँले आफ्नो इच्छा, आफ्नो योजना, आफ्नो चाहना सबै परमेश्वरको अगाडि राख्नुपर्छ। नत्र भने त्यही चाहना नै आउँछ नि पहिला। कतिजनाको प्रार्थना चाहिँ के छ, प्रभु मलाई यो दिनुहोस्, यो दिनुहोस्, यो दिनुहोस्। एकजना साथी थियो, नाम हाम्रो भाउजूले चिन्नुहुन्छ, नाम भन्यो भने भन्दिनँ। उसको चाहिँ एउटा डायरी थियो, म कति कहिले कुराहरू छ, करिब 40 वर्ष अगाडि कुरा गर्दैछु है। उसको डायरीमा 200 वटा पोइन्ट थियो। त्यो सबै पोइन्टमा के थियो, गाडी, संसद, एक दुईजना केटीको नाम पनि थियो, पक्का मान्छे है। मैले नाम भन्यो तपाईँ चिन्नुहुन्छ, आई डोन्ट नो भयो सिधा पालपतिरको मान्छे हो। कतिजना मान्छेको त्यो हुन्छ, तर परमेश्वरको इच्छा खोज्नुपर्छ, आफ्नो इच्छा होइन। जबसम्म तपाईँले आफ्नो इच्छा परमेश्वरको अगाडि राख्नुहुन्न, तपाईँले परमेश्वरसँग हिँड्न सुरु पनि गर्नु, तपाईँको यसो उहाँलाई थाहा छ नि त। तपाईँ र मैले जे सोध्छौँ नि त्योभन्दा त कति गुणा उत्तम कुरा तपाईँ र मेरो बारेमा उहाँलाई थाहा छ। त्यसैले तपाईँले उहाँको कुरा गर्ने कि तपाईँको, हामी जहिले पनि परमेश्वरमा समर्पित हुनुपर्छ। त्यसैले आत्मिकी हिँडाइ परमेश्वरलाई प्रसन्न पार्ने कुरामा तपाईँ र म येशु ख्रिस्टमा, कुनै पनि क्रिस्चियन जब येशु ख्रिस्टमा हिँड्न सक्थे, अलिक विजय क्रिस्चियन जीवन देख्नु त परै जाओस्, त्यो मान्छे क्रिस्चियन पनि हुन्छ। किनभने जुन दिन उसले येशुलाई हृदयमा प्रभु भनेर ग्रहण गर्छ, पक्का ग्रहण गर्यो भने चाहिँ उहाँ तपाईँसँग आउनुहुन्छ, मसँग आउनुहुन्छ, अनि हामी जहाँ जहाँ जान्छौँ उहाँसँग हिँड्छौँ। अनि हामीले के पनि कुरा सोच्दैनौँ जुन चाहिँ उहाँलाई मन पर्दैन, त्यो कुरो त थाहा छ नि है। तैपनि हामी संसार मान्छेहरू छौँ, उस्तै भएर जिउँछौँ, संसारकै टन्टाले अन्माउँछौँ, त्यसैको बन्धनमा हामी परिराखेका हुन्छौँ होइन। शैतानले कति धेरै चाल ल्याउँछ, हाम्रो बिचमा मनमुटाव ल्याइदिन्छ, हाम्रो बिचमा झगडा तगडा ल्याइदिन्छ, चितुपना ल्याइदिन्छ। हाम्रो लाग्छ मैले त केही गल्ती गरेको छैन, त्यो मान्छेले गरेर हो। त्यसमा त्यो मान्छेको बारेमा यति ठुलो के भन्छ तितो कुरा लिएर बस्छौँ हामी। त्यसरी हामी मान्छेहरूको बिचमा यसरी हामी टाढा हुन्छौँ। त्यसैले परमेश्वरलाई हामीले महिमा गर्न सिक्नुपर्छ प्रियहरू। त्यसैले यो कुरा तपाईँलाई म भन्न चाहन्छु। अर्को त्यसैले परमेश्वर नै उहाँको इच्छा अनुसार हाम्रो जीवनमा हामीले काम गरोस्, उहाँको बोलावट अनुसार हामीले जे होस्, उहाँले भन्नुभए अनुसार हामीले एकअर्कालाई प्रेम गरोस्, त्यस्तो गराउनलाई उहाँले काम गरिरहनु भएको छ। यो कुरो बुझ्नु पऱ्यो। त्यसैले हामी उहाँलाई अनुमति दिनु पऱ्यो, उहाँको अगाडि आफैलाई समर्पण गर्नु पऱ्यो। अनि त्यस कारण अब हामी कलसी के अरे मैले कलसी यो 1:11 यहाँ मेरो त्यसमा छैन, म तपाईँलाई यहाँबाट पढ्न चाहन्छु। उहाँको मैमिक शक्ति अनुसार आनन्द साथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलियो हो। यहाँ के छ, यहाँ आनन्द धैर्यमा बलियो हुने, आनन्द धैर्य सहनशीलता, तिनवटा कुरा छ। त्यसैले तपाईँ र मेरो, अब हामी तेस्रो पोइन्टमा जान लागेका छौँ, तपाईँ र मेरो जीवनमा जब परमेश्वरको बुद्धि, उहाँको इच्छा, उहाँको वचन अनुसार हामीले बुझ्यौँ, दोस्रो पोइन्ट हामीले भर्खरै के विचार गरेको थियो, हामीले पालन गर्ने, येशुसँगै हिँड्ने, उहाँको कुरा सुन्ने, उहाँको आत्माबाट भरिने। अस्ति Efesians 5:18 पवित्र आत्माले भरियो मैले भनेको तपाईँलाई, पवित्र आत्माले भरिनु भनेको चाहिँ पवित्र आत्माको कन्ट्रोलमा। अनि एउटा उदाहरण दिएको थिएँ, सायद कसैलाई त्यो पचेन होला, कतिजना श्रीमानहरू श्रीमतीको अधीनमा हिँड्छ, त्यो कोही श्रीमतीको विरुद्ध मैले कुरा गरेँ, तर संसारमा त्यस्तो छ, मैले पनि देखेको छु होइन। यो कुरो तपाईँ श्रीमा के अरे दिदीबहिनीहरूले बुझ्नुपर्छ, बाइबलमा जब हवाले पाप गर्छ नि त्यो पापले ल्याएको विकृति पतिलाई यसरी कन्ट्रोल गर्ने इच्छा लाग्ने त्यो बनाउँछ। तर बाइबलमा के पावरले बाइबलमा के भन्छ, पत्नीहरू चाहिँ पतिको अधीनमा बस्नुपर्छ भनेर घरिघरि भन्ने कारण नत्र भने पतिलाई अधीन गर्ने चाहिँ उसमा त्यो भित्रैबाट, त्यो त पापको स्वभाव। त्यसको लागि तपाईँ आफै बाइबल पढ्नुहोस्, म कसैको चित्त दुखाउन चाहन्छु। त्यो उदाहरण अलिक ठिक नपरे पनि हुनसक्छ, तर मैले किनभने तपाईँले कहिले बिर्सनु, मतलब परमेश्वरको आत्माले त्यसरी डराउनु पऱ्यो तपाईँलाई, मलाई कन्ट्रोल गर्नु पऱ्यो, हामी दाहिने बायाँ जानु भएन, त्यो कुरो भन्नु। त्यस कारण त्यही कुरा हाम्रो चरित्र परमेश्वरको योग्यको हुनलाई, अथवा हाम्रो स्वभाव होइन हामी कस्तो खालको व्यक्ति हौ त्यो हुनलाई पहिलो दुईवटा कुरा हुनु पऱ्यो। पहिलो कुरा परमेश्वरको सत्य, उहाँको इच्छा बुझ्नु पऱ्यो। दोस्रो कुरा त्यसलाई पालन गर्नु पऱ्यो। यो पालन गर्ने कुरामा मान्छेहरूको फरक फरक विचार छ, अनि सबभन्दा ठुलो विडम्बना के भन्छ त्यसलाई, दुःख लाग्दो कुरा, हाम्रो वरिपरि हाम्रो सिनियरहरू राम्रोसँग पालन गर्दैन, उनीहरू संसारकै दौड दौडिरहेछ, ठुलो हुनु परेको छ, मण्डलीमा पास्टर नभएर चर्च फुटाएर मण्डलीमा पास्टर शक्तिशाली, बाइबलमा चर्च फुटाउने कुरा कहीँ पनि छैन, क्षमा दिने कुरा छ, मिल्ने कुरा छ, एक हुने कुरा छ, परमेश्वरको इच्छा अनुसार हिँड्ने कुरा छ। तर तपाईँले जासुकै देख्नुहुन्छ, परमेश्वर फेरि क्षमा दिनुहुन्छ, चर्च फुटाउने पनि फेरि परमेश्वरमा नम्र भएर पश्चात भयो होइन। ठिकै छ, मैले तपाईँलाई के भने भने त्यस्तो खालको उदाहरण नपछ्याउँछ, तपाईँलाई बाइबलमा के भनेको छ त्यो पछ्याउँछ। कतिचोटि कतिजना विश्वासीहरू अब उनीहरूले मानेको पास्टरले जे गर्यो त्यही पछि लाग्छ, येसुको होइन र हामीले भर्खर के हेर्नु, येसुसँगै हिँड्नु पऱ्यो, पछ्याउनु पऱ्यो, त्यो कुरा बाइबलमा छ कसरी पछ्याउने भन्ने कुरा। त्यस कारण यो कुरामा हामी एकदमै होसियार हुनुपर्छ। क्रिस्चियन सेवा, क्रिस्चियन समर्पणता र परमेश्वरसँगको डिभोसन भनेको चाहिँ एकान्तमा सङ्गतिमा समय बिताएको कुराको प्रमाण हो। मैले के भने क्रिस्चियन सेवा, कुनै पनि व्यक्तिले गर्ने सेवा चाहिँ उसले ख्रिस्टप्रति आफैलाई कसरी समर्पण गर्छ, आजदेखि उसो मेरो निम्ति जिउनु ख्रिस्ट पावले भन्छ नि, भनेको मतलब चाहिँ उसको इच्छा पनि छैन, म ख्रिस्टै क्रुसमा टाँगिएको छु होइन। अनि परमेश्वरसँगको सङ्गति सम्बन्ध, दिनदिनै उहाँसँग हिँड्ने घनिष्ठता, हाम्रो सेवा हामी जिएको भरपूर जीवनबाट भरिएर बोग्नु बग्नुपर्छ, हाम्रो कचौडा भरिएन ए भरिएर मात्र पोखिन सक्छ। अनि तपाईँलाई मैले अघि कुरा गरेको थिएँ, योहन्ना 15:4-5 पढ्छु, ममा रह म तिमीहरूमा रहन्छु, जसरी हाँगा दाको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। अनि यहाँनिर 15 के छ, दाको बोट म हुँ, तिमीहरू चाहिँ हाँगा हो, यदि कोही ममा रह्यो भने म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिनीहरूले केही गर्नु सक्दैन। मैले तपाईँलाई अघिदेखि जे जे भनेको छ सबै यहाँ बाइबलमै भएको कुरा छ, त्यसैले जुन कुरो बाइबलमा छैन तपाईँले सुन्न जरुरी छ, तर जुन कुरो बाइबलमा छ तपाईँले गुमाउनु हुनु त्यो त एकदम झुक्किने हुनु, त्यसलाई त राम्रोसँग बुझ्नु पऱ्यो प्रिय, यो एकदमै महत्त्वपूर्ण कुरा छ। उहाँबाट अलग रहेर चाहिँ हामीले कहिले पनि विजय क्रिस्चियन जीवन जिउन सक्दैनौँ। परमेश्वरले हाम्रो काम गर्न हामीलाई कामदार बनाउनुहुन्छ, के तपाईँलाई परमेश्वरले उहाँको कामदार बनाउनु भएको छ, कसरी बनाउनुहुन्छ त्यो कामदारको कुरा हामीले तिमोथी तपाईँले अनलाइनमा हेर्नुभयो भने कामदारको बारेमा हामीले योभन्दा अघिल्लो बिहिबार बिहानको क्लासमा हामीले हेरेका छौँ, कामदार कस्तो हुन्छ भन्नुहुन्छ, परमेश्वरले हामीलाई उहाँको कामदार बनाउनुहुन्छ। मण्डलीमा पास्टरले जिम्मा लिन्छ, कति कोसिस गर्छ, तर वास्तवमा हरेक व्यक्तिको चाहिँ परमेश्वरसँग उसकै सम्बन्ध हो। तपाईँ कस्तो जीवन जिउनुहुन्छ, तपाईँको स्वर्गमा कस्तो मुकुट बन्दैछ, घर कस्तो बन्दै, सबै तपाईँ र परमेश्वरको बिचमा, तपाईँलाई पास्टर दिनुहुन्छ परमेश्वरले ताकि उसले परमेश्वरको वचन राम्रो सुनाओस्, तपाईँलाई उत्साह दियोस्, तपाईँले बुझोस् कि ए प्रभुको प्रेम यस्तो हुँदो रहेछ, प्रभुलाई पछ्याउने यस्तो रहेछ, हाम्रो जीवनको उद्देश्य परमेश्वरले यस्तो खोज्नु भएको रहेछ। तर गर्नु त तपाईँले गर्नु पर्यो नि, जबसम्म तपाईँले गर्नु हुँदैन नि सुनेर केही हुँदैन, बुझेर केही हुँदैन, एक्सन कसले भन्छ, इन्फर्मेसन सुड बी फर एक्सन, एक्सन बिना फलफल्दैन। त्यस कारण यो कुरो तपाईँले विचार गर्नुपर्छ, टाइम गइसकेछ, मेरो आफ्नो सुरु पनि भएन। त्यस कारणले सो मिश्र देशमा उहाँको काम गर्न 13 वर्ष लगाएर येशूलाई परमेश्वरले तयार पार्नु, उहाँको कामदार हुनु, 13 वर्ष उसलाई तालिम दिनुभयो, अनि ऊ चाहिँ इजरायलीहरूलाई अगुवाई गर्नलाई ऊ चाहिँ सक्ने भयो। त्यस्तै यहाँनिर मैले लेखेको छु, त्यसरी उहाँको काम गर्नु, उसले चाहिँ उहाँको काम गरे, उहाँले उहाँका जनहरूलाई मिश्रबाट निकालेर लग्नलाई मोसालाई कामदार तालिम दिनुभयो, खटाउनु भयो। परमेश्वरले मोसालाई कति वर्ष तयार गर्नुभयो? बाइबल कलेज पढ्नेहरूले भन्नु, येशूलाई 13 वर्ष, मोसालाई कति वर्ष? हँ चालिस, अर्को कोही छ? 80 वर्ष। त्यो 40 वर्ष त मरुभूमिमा मोसा त त्यहाँ पनि जान सकेन, तर त्यो 40 वर्षभन्दा पहिला मिश्र, त्यो फिरौन फारो राजा होइन, तिनीहरूबाट त्यो मिस्त्रीहरूलाई ल्याउन जुन ऊ अगाडि बढ्नु पर्थ्यो, त्योभन्दा अगाडि नै ऊ चाहिँ 80 वर्ष थियो, बुझ्नुहुन्छ? 80 वर्ष लगाएर परमेश्वरले मसालाई तयार गर्नुभएको थियो। त्यस्तै यसुले उहाँका चेलाहरूलाई फलदायी जीवन जिउन सक्ने हुनुलाई 3.5 वर्ष, करिब करिब 3 वर्ष चाहन्छु, शिक्षा दिनुभएको थियो, सँगसँगै तालिम दिनुभएको थियो। पावल पनि जब दमस्कसको रोडमा उसले विश्वास गर्छ, उनी पहिला नै एउटा पण्डित शिक्षित व्यक्ति थिए होइन, फरिसीको सदुसी फरिसी थिए, र पनि फेरि उनी कति 3 वर्ष जति हो के अरे होइन, फेरि उनी अरेबियामा गएर त्यो परमेश्वरबाट सिक्नु सिके पावल, पावलदेखि 3 वर्ष सिकेका छन्। त्यसमा तपाईँलाई यसको कुराले के हुन्छ, जो नयाँ जवानहरू छन् हामी हतार गर्नु हुँदैन, हामीले परमेश्वरबाट सिक्नुपर्छ, तपाईँले बसेर सिक्नुपर्छ। यी बाइबल कलेज जानेहरू खालि त्यो किताबी नलेज होइन कि, तपाईँको हृदयमा परमेश्वरको आत्माले सिकाएको कुरा, त्यसलाई तपाईँले चढाउँदै, तपाईँले त्यसमा सहँदै, त्यसमा सहनशील हुँदै अगाडि बढ्न सिक्नुपर्छ, अनि मात्रै हामी परमेश्वरको लागि योग्य हुन्छौँ। अनि भर्खरै जन्मिएका बालकहरू, सानो सानो बालकहरूले चाहिँ उनीहरूको ध्यान आकर्षित गर्न उसको आमा बाबुलाई चिच्याएर रोएर सुनाउँछ अरे होइन, तर सानो मान्छेहरू काम गर्न सक्छन् केही सक्दैन। तपाईँले छोरछोरीलाई काम, सानो बच्चालाई 1 वर्ष 1.5 वर्ष 2 वर्षको काम दिएर आउनुहुन्छ र आउनुहुन्छ, तर तपाईँ र म बालकै रहने, हामीले परिपक्व हुनु, हामीले सिक्नुपर्छ होइन। नयाँ विश्वासीहरूले सुरुमा गवाई दिन सक्छ, म भर्खरै विश्वास गर्दा निकोनर पास्टर निकोनरले आराधनामा गवाई दिन लगाउनु भयो, अनि मलाई आज पनि याद छ, उभिएर त्यतिखेर त अब यस्तै खालको मान्छे होइन, एकदम फुर्ती फार्ती लगाएर गवाई दिएको, दाइले त मलाई छोड्दै छोडे, अनि सधैँ लिड गर्ने कुरामा दिनुहुन्थ्यो, मलाई कहिले काहीँ लाज लाग्थ्यो होइन। एनिवे नयाँ मान्छेले गवाई दिन सक्छ, मैले आफ्नो परिवारलाई गवाई दिएको थिएँ, अनि मेरो मुमाले तुरुन्तै विश्वास गर्नुभयो, मेरो दाजुभाइमध्ये कतिजना, तर 4 वर्षपछि सबैले होइन, त्यो गवाईले काम गर्छ नि, तपाईँले गवाई दिनुभएको छ नयाँ हुँदा, तर नयाँ बस्ने कुरा होइन यहाँ चाहिँ, तपाईँहरू म तालिम पाएर परिपक्व हुनु पऱ्यो परमेश्वरमा, परमेश्वरको ज्ञान विजडम हामीले पाउनु पऱ्यो, अनि त्यसरी ख्रिस्टले हामीलाई परिपक्वतिर डोर्याउनुहुन्छ र जिम्मा दिनुहुन्छ, ताकि तपाईँ र म परमेश्वरले दिनुभएको जुन जिम्मेवारी छ ठिकसँग त्यो सेवा पुर्याउन सक्दछौँ र अरूलाई पनि सिकाउन सक्दछौँ। आज मण्डलीको धेरै समस्या भनेको चाहिँ के हुन्छ, विश्वासीहरूको आत्मिकी ज्ञान बुद्धि कम हुने, किनभने उनीहरू केटकेटी नै हुन्छ, तर उनीहरूले विचार गर्छन् उनीहरू त सबै सिकिसकेका छन्, अनि केटकेटीले केही कुरा गर्न थाले के हुन्छ, कहिले केटी केही खेल्न थाले के हुन्छ, आफ्नो छ भने पनि अर्काको मनपर्छ, अनि उनी झगडा गर्न थाल्छ एकैछिन होइन। देख्नुहुन्छ तपाईँ मण्डलीको मान्छेहरू पनि देख्नु, आफ्नो त छन्, परमेश्वरले सबैलाई मौका दिनुहुन्छ, तपाईँले यहाँ उभिएर प्रचार गर्नुपर्ने भन्ने छैन नि त, तपाईँसँग त 24 घन्टामा कति घन्टा सुत्नुहुन्छ, बाँकी त तपाईँले परमेश्वरको सेवा गर्न सक्नुहुन्छ नि, प्रार्थना गर्न सक्नुहुन्छ, मान्छेलाई सुनाउन सक्नुहुन्छ, बिरामीलाई भेट्न जान सक्नुहुन्छ, कति धेरै काम छ होइन। आज तपाईँले यो चेयरहरूमा तपाईँले सुसमाचार सुनाएर आएको मान्छेहरू चम्किलो अनुहार लगाएर बसेको कतिजना छन् तपाईँले देख्नुहुन्छ, परमेश्वर तपाईँमा गौरव गर्नुहुन्छ, उहाँको महिमा हुन्छ, बुझ्नुहुन्छ? यो कुरो हरेक व्यक्तिमा आउनुपर्ने विषय हो, त्यसैले हामीले यसबाट सिक्नुपर्छ। मण्डलीका विश्वासीहरूले यो जिम्मेवारी लिएर सिक्नुपर्छ। त्यो सबै कुरा यसु सँगसँगै जब हिँड्न सुरु हुँदैन त्यो हुँदैन। जिम्मेवारी सेवकाइमा पस्न र जिम्मेवार सेवक बन्न परमेश्वरको वचनको ज्ञान परिपक्वता हुनुपर्छ, परमेश्वरको विजडम बुद्धि, उनीहरूको इच्छा, उनीहरूको इच्छामा परमेश्वरको इच्छा प्रकट हुन्छ। जब हामी हाम्रो जीवन जिउने कुरामा, हाम्रो हिँडाइमा परमेश्वरको इच्छा खोज्छौँ, त्यो नै मुख्य कुरा हुन्छ, हामी उहाँको निम्ति काम गर्न सफल हुन्छौँ र फल फलाउन थाल्दछौँ। हामीले कहिलेकाहीँ मात्र परमेश्वरको सेवा गर्ने होइन, त्यो फुर्सदको समयको लागि होइन, अरू नै महत्त्वपूर्ण कुरा आयो भने मण्डलीमा उपस्थित नहुने कुरा होइन। मण्डलीको कुरा म त्यही अब त्यो भन्दै गर्दा कहिलेकाहीँ घमण्ड गरेर लाग्छ। म काठमाडौँमा बस्दा एक दिन पनि चर्च छोडेको याद थिएन मलाई। एकचोटि मेरो टफेलको जाँच दिँदा शनिबार पर्यो, त्यो दिन छुट्टी मलाई चर्च छोड्ने, मैले पत्ता गर्न सधैँ पत्ता गर्थेन, होइन नि, मण्डली मलाई त्यति प्यारो लाग्छ प्रियहरू, म जस्तै तपाईँ हुनुपर्छ र मभन्दा धेरै राम्रो हुनुहुन्छ नि, होइन? त्यही कुरा मैले भनेको, तपाईँको जीवन त्यसको लागि। त्यसैले जब हामी हाम्रो जीवन जिउने कुरामा, हामी हाम्रो हिँडाइमा परमेश्वरको इच्छा पालन गर्छौँ, तब हामी उहाँको निम्ति, उहाँको महिमाको निम्ति काम गर्न थाल्छौँ, फल फलाउन थाल्छौँ। हामीले कहिलेकाहीँ मात्र गर्ने कुरा छोड्नुपर्छ, हामी प्रत्येक असल काममा फलदायी हुँदै जानुपर्छ। तपाईँले यहाँनिर कलसीको एक अध्यायमा देख्न सक्नुहुन्छ, उहाँलाई पूर्ण रूपले 1:10 प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलबन्द हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। सी, यस्ता पदहरू तपाईँले कन्ठ गर्न सक्नुहुन्छ। यहाँ उहाँलाई पूर्ण रूपले प्रसन्न, परमेश्वरलाई प्रसन्न भनेको परमेश्वरलाई खुसी, कति खुसी, पूर्ण रूपले तपाईँले गरेको हरेक कुराहरूले परमेश्वरलाई खुसी। अब हाम्रो नानी उता जर्मन जाँदैछ, कोही गइसकेका छन्, मलाई आशा छ यहाँ मात्रै हो, त्यहाँ पनि उनीहरू एउटा मण्डली जाऊ, त्यहाँ पनि उनीहरूले अरूलाई सुसमाचार बाँडौँ, त्यहाँ पनि उनीहरू ख्रिस्टको गवाही बनौँ, यहाँको मण्डलीसँग पनि उनीहरूको सम्बन्ध रहोस्, यो मण्डलीको निम्ति उनी प्रार्थना गर्ने, सेवा गर्ने, सहायता पुर्याउने होस्, यो चाहिँ परमेश्वरको इच्छा। यो कुराहरूको बारेमा धेरैलाई हामीले शिक्षा पनि दिएका छैनौँ, त्यसैले त्यस्तो फल फलाउने कुरा चाहिँ परमेश्वरले हामीबाट चाहनुहुन्छ। अब यो मेरो दोस्रो पोइन्ट चाहिँ फेरि अर्को हप्ता जाने भयो, अब त्यसको खालि रूपरेखा मात्रै भन्न चाहन्छु। अस्ति हामीले यो सबभन्दा अन्तिम असल नैतिक जीवन, आज धेरै त्यसको बारेमा भनिसकेको छु र अझै त्यसको बारेमा, अब हाम्रो सायद यो इस्टर सन्डेको दिन अथवा त्योभन्दा अगाडि स्याटरडे भएन भने अर्को अर्को महिनाको पहिलो दिन हुन्छ, किनभने तपाईँलाई म यो वचन सुनाउन चाहन्छु। म चाहन्छु कि यो तिनवटा पोइन्ट कलसीका विश्वासीहरूले के हुनुपर्ने रहेछ भन्ने कुरामा तपाईँ कहिल्यै नबिर्सिनु गरिकन सिक्नुहोस् अनि अरूलाई सिकाउन सक्नुहोस्। त्यो कुरो मेरो इच्छा हो। मैले भने नि विजडम बुद्धि पहिला चाहिन्छ, त्यो परमेश्वरबाटको, त्यसको पालन ओबिडियन्स हुनु पर्यो, त्यसपछि हामीमा परिपक्वता, असल चरित्र, हामी ख्रिस्ट जस्तो हुन सक्छौँ। त्यसैले यहाँनिर के छ भनेदेखि यो चरित्रको कुरामा चाहिँ यो 4 पोइन्ट्स, त्यो परमेश्वरको शक्ति हाम्रो जीवनमा, जब परमेश्वरको शक्ति काम गर्छ त्यसको प्रमाण हाम्रो जीवनमा यो 4 कुरा आउँछ। पहिलो कुरा चाहिँ धीरज र सहनशीलता, त दुईवटा कुरा होइन, र अब अङ्ग्रेजीमा के छ भनेदेखि पेसेन्ट एन्ड लङ सफरिङ, दुईवटा शब्द छ, होइन? हामीले उस्तै उस्तै जस्तो लाग्छ तर त्यसलाई अलिकति एक्सप्लेन गर्ने फरक छ। धीरज सहनशीलता भनेको चाहिँ धैर्य हुने कुरा एउटा हो, सहनशीलता भनेको चाहिँ कुनै कुरा तपाईँलाई निरन्तर भइरहेको छ तर तपाईँ त्यसमा लागिरहनुहुन्छ, तपाईँ बदलनु, अङ्ग्रेजीमा एउटा शब्द छ क्या, जब गोइङ गेट्स टफ, टफ गेट्स गोइङ, लडाइँमा लागु हुन्छ यो। तपाईँ कुनै ठाउँमा लडाइँमा हुनुहुन्छ भने, लडाइँ लडिराखेको छ भने त कठिन हुन्छ नि, मर्न पनि सक्छ, तपाईँले कति बुद्धि निकाल्नुपर्छ, कति कहिले गोली पनि लाग्छ, तपाईँले खोल्चिएर पनि गर्नुपर्छ, छोड्ने बित्तिकै त गयो, तर तपाईँको काम के हुन्छ, उद्देश्य के हुन्छ, जित्ने कुरा हुन्छ, गइराखेको हुन्छ, गइराखेको हुन्छ, अनि अन्तमा जित्नुहुन्छ नि। एकजना सिपाही, गोर्खा नेपाली सिपाहीले एक्लैले कतिजना तालिबानलाई मारेको, अनि एउटा तकमा रानीले दिएको मैले एउटा हेरेको थिएँ, लडाइँको कुरा गर्दा उसले त्यसै जित्छ र उसले हार खाने नि होइन। तर कता कता तपाईँ र मेरो आत्मिक जीवन भनेको यस्तै खालको हो, हामीले जब असल उद्देश्य पक्रन्छौँ जे आओस्, तपाईँ रिसाउनुहुन्न, तपाईँ गलत गर्नुहुन्न, तपाईँ मान्छेसँग बदला लिन थाल्नुहुन्न, तपाईँ कसैको बारेमा कुरा काट्न थाल्नुहुन्न, तपाईँको लडाइँ त असल जीवन जिउने, ख्रिस्टको प्रेम मान्ने, ख्रिस्टमा एक भएर जिउने, परमेश्वरलाई गवाही हुने, जतिसुकै मान्छेबाट बम्बार्ड भए पनि तपाईँ त्यहीसँग जानुहुन्न, तपाईँ के गर्नुहुन्छ, वास्ता गर्नु परमेश्वरको कुरामा, किनभने त्यो मान्छेको हिसाब किताब परमेश्वर गर्नुहुन्छ। थाहा छ तपाईँलाई, तपाईँले मुख नफर्काएर जवाफै नदिए पनि तिनीहरूले जवाफ पाउँछ, उनीहरू हो, नझुकिनुहोस्। त्यस कारणले यहाँनिर हिरा, सहनशीलता, त्यसपछि आनन्द, यसका व्यक्तिहरू अघि हामीले हेरेको थियौँ, त्यो एउटा उत्साह, एउटा प्रज्वलित, अनि एउटा आनन्द, जहाँ ख्रिस्ट हुनुहुन्छ त्यहाँ आनन्द हुन्छ। मलाई मेरो पहिलोचोटि मैले येशूलाई आफ्नो हृदयमा डाकेको बेलाको याद आउँछ, अहिले पनि कता कता मेरो त्यही ताजा छ, बेला बेलामा त्यो झुक्किएर फेरि आउँछ। तपाईँको छ त्यस्तो? त्यतिखेर तपाईँलाई न मृत्युको, न सम्पत्तिको, न कुनै अरू कुराको, केही कुराको ख्याल आउँदैन, प्रभुको ख्याल आउँछ, किन उहाँ त्यहाँ हुनुहुन्छ, जहाँ प्रभु छ त्यहाँ आनन्द आनन्द। येशूसँगै जाउँ प्रभुको घरमा जहाँ आनन्द आनन्द छ, हामीले भनेको थियौँ नि हाम्रो पास्टर दीर्घले गाउनु भएको गीत। तपाईँले सिक्नु पर्ने, तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँको एउटा प्रमाण, तपाईँको चरित्र, तपाईँको स्वभावमा के हुन्छ, तपाईँमा एउटा आनन्द हुन्छ, जुन चाहिँ बाहिरी वातावरण, तपाईँसँग रुपियाँ पैसा, तपाईँको सबै असल असल अवसरहरू सुख विलास होइन। पावल त आनन्द, फिलिपीको पत्र सबै आनन्दै आनन्दको कुरा लेख्छ, तर पावल कहाँ थिए, जेलखानमा, नेलमा, जेलखान बसेका मान्छेले खाना कतिखेर खान्छ, नुहाउनु कतिखेर जान्छ, तपाईँलाई थाहा छ? हामी त एकछिनमा रमझम हेर्नुपर्छ, कहाँ जानुपर्छ, जेलखानमा देख्नुभयो। तर पावलमा के थियो, आनन्द थियो, अवर्णनीय आनन्द भन्छ उनी, प्रभुमा आनन्द गरेर भन्छ। जोसँग ख्रिस्ट हुनुहुन्छ प्रियहरू, त्यसको प्रमाण ऊ आनन्दित हुन्छ। अनि अर्को कुरो, आनन्द चाहिँ अरूलाई सर्छ, कन्टेन्जियस भन्छ, कन्टेन्जियस, कन्टेन्जियस सर्ने क्या, स्वर्गलोक भन्छ नि यो आनन्द, तपाईँ आनन्दित हुनु सही कुरामा। कोही कोही मान्छे चाहिँ यो अङ्ग्रेजीमा फ्राउनिङ फेस भन्छ, अनि त्यो जो मान्छे त्यो खुसी छैन भित्र, जो मान्छे त्यो फ्राउनिङ फेस घरिघरि हुन्छ नि, तपाईँले मुख हेर्ने बित्तिकै हेर्दै पनि नलागे मान्छे देख्नु भएको छ, मैले धेरै देखेको छु। हुन त क्रिस्चियनले कसैको बारेमा त्यस्तो सोच्नु हुँदैन, तर त्यसको सुरुवात कहाँबाट हुन्छ थाहा छ? ऊ कहिले हाँस्दै हाँस्दैन, उसको हाँस्ने मसलै काम गर्दैन, कुन मसल काम गर्छ त्यो, यस्तो पर्या मसल काम गर्छ, अनि उसको अनुहार पनि त्यस्तै हुन्छ। बुझ्नुहुन्छ? तपाईँ हाँस्नुहुन्छ, भित्रदेखि गदगद आनन्द, जुन चाहिँ बाहिरी कुराले प्रभाव छैन। तपाईँ कसैको बारे नेगेटिभ सोध्नुहुन्न, कसैको जेलस हुनुहुन्न, जेलस मान्छे कहिले पनि आनन्द हुन सक्दैन। बाइबलमा सबभन्दा ठुलो कुरा के छ भनेदेखि, मान्छेलाई शिकार बनाउँछ घमण्डले, जम्मै अरू पाप हुन्छ नि यो घमण्डबाट आउँछ। आदमलाई पाप गर्नु भन्दा के अरे, सैतान लुसिफर पहिला स्वर्गदूतबाट सैतान हुँदाखेरि के भयो, घमण्ड आयो नि, आफूभन्दा माथि परमेश्वर देखेर होइन, त्यसरी त्यो कुरा विचार गर्नुपर्छ। अनि धन्यवादी, यो चाहिँ अन्तिम कुरा, तपाईँ र म परमेश्वरमा धन्यवादी हुनुपर्छ। कुनै पनि व्यक्तिको अवस्था के छ भने त्यसको एटिच्युड भन्छ, त्यसको मनोधारण, ऊ धन्यवादी कतिको छ, एप्रिसिएट। हामीले चाहिँ कसैले हामीलाई त्यही एक ग्लास पानी दिन्छ भने पनि धन्यवादी हुनुपर्छ। मैले धेरै खालको मान्छे भेटेको छु, मैले एकदम धेरैलाई सहायता गरेको छु भनेर पनि म भनि त हाल्दिनँ, तर एउटा कुरा म तपाईँलाई भन्छु, सबै मान्छे धन्यवादी छैन। थोरै कुराको लागि पनि जो धन्यवादी हुन्छ नि, त्यो मान्छे निखुर परमेश्वरमा हुन्छ, त्यो असल मान्छे हो। घमण्डी धन्यवादी हुन्छ, उसले उसलाई जस्तो तपाईँले आफू जत्रै सुन्दिनी भन्छ नि नेपालीमा एउटा भनाइ, त्यसलाई अझै सन्तुष्टि बनाउँदैन, किनभने ऊ भित्र अर्कै आत्मा हुन्छ। प्रियहरू, तपाईँमा ख्रिस्टको आत्मा हुनुहुन्छ भनेदेखि तपाईँ धन्यवादी हुन्छ। सबभन्दा पहिला त परमेश्वर छ यो जीवनको लागि, यो दिनको लागि। वास्तवमा भन्यो भने कतिजनाले यो दिन पाएको छैन, कति देशमा बस्ने मान्छेहरू क्रिस्चियन हुँ भन्न पाएको छैन, उनीहरूले बाइबल पाएको छैन, दिन खान पाउँदैन। तपाईँहरू मैले सबै पाएको छु, यति ठुलो मौका परमेश्वरको बारेमा पढ्ने, सुन्ने, उहाँको सेवा गर्ने, उहाँले हामीलाई के भन्दै हुनुहुन्छ भनेर बुझ्ने, परमेश्वरप्रति पनि धन्यवादी छु। त्यस कारण यो चरित्रको कुरा तपाईँलाई आज मैले तिनवटा कुरा भनिरहेको थिएँ। पावलले कलसीका विश्वासीहरू जो चाहिँ पवित्र आत्माको प्रेममा एक्लै अर्कालाई प्रेम गरिराखेका थिए, जोसिलो थिए, उनीहरूको लागि अझै उनीहरूले पढ्नुपर्ने कुरा चाहिँ उनीहरू पहिला परमेश्वरको विजडम, परमेश्वरको वचन, उहाँको इच्छाको ज्ञान, दोस्रो त्यसलाई पूर्ण रूपमा पालन, आज्ञा पालन, अनि तेस्रो चाहिँ परमेश्वरको बुद्धिको आज्ञा पालनबाट उनीहरूको जीवनमा परमेश्वरीय चरित्र, के भन्छ, मोरल एक्सेलेन्स, सर्वोच्च चरित्र हुन सकोस्, जुनको बारेमा हामीले धेरै कुरा हेऱ्यौँ। यहाँ बाइबलमा धेरै कुरा छ, म यहीँ राख्न चाहन्छु आजको कुरालाई, अनि धन्यवाद भन्छु तपाईँहरूको।